اب آپ دیکھیے کہ ہم نے ان آیات کا خلاصہ تو کر لیا نا، لیکن اگر ہم غور سے دیکھیں تو یہاں بہت ہی زیادہ ایک انسان کو خبردار کرنے والی بات ملتی ہے، اور وہ کیا ہے کہ جس طرح دین کا کام اکیلے نہیں ہوتا، اسی طرح نفاق بھی جڑیں کسی سوسائٹی میں اکیلے نہیں بناتا. ہم نے جتنی بھی صفات پڑھی ہیں منافقین کی، اس سے تو ایسے لگتا ہے کہ ایک بہت خوبصورت سیٹ اپ ہے، بہت اچھے طریقے سے سوشل نیٹ ورک پھیلا ہوا ہے جس کے بعد لوگ برائیاں پھیلا رہے ہیں. اور یہ ایک ایسا لگتا ہے کہ جیسے اگر ہم ایک چھوٹا سا اس کو سارٹ آؤٹ کر کے ایک چھوٹی سی لسٹ تیار کر لیں، تو ہم اس میں سے بہت اچھے طریقے سے دین کا کام کرنا، اس کے لیے بہت ساری ٹپس لے سکتے ہیں. مثلاً آپ دیکھیے کہ ایک چیز ادھر سے پتہ چلتی ہے کہ برائیوں کو پھیلانے میں یہ لوگ ایک دوسرے سے تعاون کرتے ہیں. کیسے ہوتا ہے؟ مثال اس کی لے لیں کہ جیسے لوگوں کی عام طور کی گفتگویں اور ایسی کوششیں، کوئی کلچرل شو ہے اس کو پروموٹ کر رہے ہیں، کوئی فن کے نام پہ کوئی کام ہو رہا ہے، کوئی بدعت ہے اس کو پروموٹ کر رہے ہیں، کوئی ٹکٹ چھپوا رہا ہے میں اتنی بیچوں گی، میں اتنوں کو کروں گا، ہاں میں اخبار میں ایڈ دوں گا، میں وہاں اعلان کر دوں گا. اس طریقے سے لوگ برائیوں کے اشتہار دے رہے ہوتے ہیں کہ جس میں ہر بندہ جان اور مال کی قربانیاں دینے کو تیار ہوتا ہے، اور اس کو ایسے لگتا ہے کہ جیسے میرا اخلاقی فرض بنتا ہے کہ میں اس کام میں حصہ لوں. اور سب سے بڑی بات دیکھیے کہ نفاق کی یہ صفت ہے کہ پھر ان منافق کو خود نہیں پتہ چلتا کہ میں نفاق کا کام کر رہا ہوں. بعض دفعہ وہ اچھے ناموں کے ساتھ غلط کام کر رہے ہوتے ہیں اور لوگوں کو یہ احساس دیتے ہیں کہ ہم جو ہیں کام کر رہے ہیں تو یہ اللہ کے لیے کر رہے ہیں. مثلاً کسی چیریٹی پروگرام کو ارینج کرنا اس نام پہ کہ کسی جگہ زلزلہ زدگان کی مدد کی جائے گی، لیکن اس میں خلاف شریعت کاموں کو کرنا. تو یہ ساری چیزیں ان کے کاموں میں ہوتی ہیں، اور شیطان ایسے کاموں کو بڑا ہی خوبصورت کر کے دکھاتا ہے. بعض لوگ اس کی کوریج دے رہے ہوتے ہیں، بعض ٹی وی پہ اس کو لے رہے ہوتے ہیں، کوئی لائیو دے رہے ہوتے ہیں. پھر آپ دیکھیے کہ ایسی برائی جو ہے نا، یہ اس کے لیے بھی بہت پڑھے لکھے لوگ چاہیے ہوتے ہیں. کبھی بھی ان پڑھ لوگ اس طریقے سے آرگنائز طریقے سے برائیاں نہیں پھیلا سکتے جیسے پڑھے لکھے ہائیلی ایجوکیٹڈ اور کسی بھی سوسائٹی کا کریم کراؤڈ جو ہوتا ہے وہ کام کرتا ہے، اور پھر وہ اس کے لیے کام کرتے ہیں. پھر اس کے لیے پیسے کی ضرورت ہوتی ہے تو لوگ لگاتے ہیں، وہ کہتے ہیں کوئی بات نہیں، اس سے اچھا لگتا ہے ہمیں، یہ کریں گے تو فائدہ ہوگا نا. اور وہ چینلائز کرتے ہیں، ان کے مال کا ایک بہت بڑا حصہ جو ہے وہ اللہ کے راستے میں لگنے کی بجائے کفر اور نفاق اور بے حیائی کے کاموں میں لگتا ہے. دیکھیے بات ہی یک بدون بھی عیدی ہے، یک بدون عیدیا ہوں، اللہ کے راستوں سے ہاتھ رک جاتا ہے، اور نتیجہ کیا تھا کہ دوسری جگہ زیادہ لگنے لگتا ہے. تو یہاں ایک اور چیز دیکھیے کہ یہاں کپلز کی بات ہے، المنافقین اور المنافقات. ہاں نفاق کرنے والے مرد اور عورت، اس سے کیا پتہ چلتا ہے کہ جب بیوی شوہر کا ساتھ دیتی ہے نا تو برائی جلدی پھیلتی ہے. کوئی مرد اپنے گھر میں حرام کمائی نہیں لا سکتا اگر بیوی اس کی مددگار نہ ہو، اور اسی طرح اپوزٹ بھی ہے. ہاں پھر اس کے بعد آپ دیکھیے کہ اس طرح کے کام کرنے والے جو لوگ ہوتے ہیں نا، وہ عموماً یہ مثال دیتے ہیں کہ کوئی بات نہیں، ہم ان لوگوں سے تو اچھے ہیں کہ جو بظاہر تو بڑے نیک بنتے ہیں لیکن ان کے گھروں میں اندر کھاتے بہت کچھ ہو رہا ہوتا ہے. بعض لوگ یہاں ملکوں کی حد تک بھی جرت کر لیتے ہیں کہ آپ کو پتا ہے کہ عرب کے ملکوں میں باہر تو عورتیں کو برقعے پہن کے پھرتی ہیں اور ان کے گھروں میں یہ اور وہ ہوتا ہے. تو اس کی مثال وہی سمجھ لیں کہ جیسے گٹر کا پانی ہے اور کوئی ایک جگہ بند ہے، اس کو کیا ہوا ڈھکن دے کے اندر گندگی رکھی ہوئی ہے، اور دوسرا کہ ہم اس گٹر کے پانی کو گھر گھر لے کے جائیں گے تاکہ منافقت تو ختم ہو جائے نا. کتنے منافق ہیں کہ گٹروں کے اوپر ڈھکن دے دیتے ہیں، چھپا دیتے ہیں. ہاں تو بالکل اس طریقے سے کسی جگہ برائی کا اس طرح سرعام پھیل جانا کہ وہاں انسان کی آنکھیں بھی ناپاک ہو جائیں، اس کی سوچ بھی ناپاک ہو جائے، اس سے بہتر کیا ہے کہ کہیں برائی ہو لیکن وہ گھروں کے اندر کنفائن ہو. پھر اسی طرح دیکھیے کہ ینہون عن المعروف، اس کی بھی کچھ پریکٹیکل چیزیں دیکھ سکتے ہیں. مثلا یہ ہے کہ کیا یہ کھلے ہم جا کے کہتے ہیں کہ اچھا کام نہ کرو؟ نہیں، یہ ہمدرد بن کے کرتے ہیں. دین کا کام کرنے والوں پہ رحم کھائیں گے، ہائے تم بےچارے، ان کو ڈسکریج کریں گے، ابھی تو تمہاری عمر ہی نہیں ان کاموں کی، ابھی تو تمہارے بچے چھوٹے ہیں، ابھی تو ایسے ابھی تو ویسے. پھر اسی طرح دینداروں پہ تنقید کر کے یہ اپنے آپ کو روک لیتے ہیں اس کام سے، دیکھو ہو کیا گیا تمہارا. ہاں اور بعض لوگ آپ دیکھیے کہ جب کسی کو دین کی طرف پورے دل سے آتا دیکھتے ہیں تو پریشان ہونے لگتے ہیں. کسی کی بات سنی اور انہوں نے کہا کہ جب ان کی دوست ان کے پاس آئی تو پوچھنے لگی کہ اب کیا حال ہے تمہارے بیٹے کا، तो ये सुनने वाली कहने लगी कि मेरा दिल थोड़ी सी कान मेरे खड़े हुए कि अल्लाह रहम करे क्या हुआ, इनका बेटा बीमार है क्या है। तो उन्होंने पूछा क्या हाल है, तो माँ बड़ी अदा से कहने लगी कि काफी शिफा हो गई है। तो कहने लगी मुझे तजस्सुस हुआ तो मैंने पूछा कि खैरियत है आपके बेटे के साथ, क्या मामला हुआ। कहेंगे ऐसे ही भेजा था इसको पढ़ने के लिए लंदन में और वहां जाके तो मौलवी बन के आ गया, इतनी लंबी दाढ़ी रख के आ गया, बीवी को पर्दे का कह रहा है और इस तरह से इसने तो पता नहीं क्या बरखुलिया बना लिया। लेकिन अल्हम्दुलिल्लाह अब काफी बेहतर है, दाढ़ी कटवा दी है, अब दोबारा वापस आ रहा है अपने माहौल के अंदर। अब देखिए कि माँ की कामयाबी क्या थी कि बेटे को अपने जैसा कर ले। जिन चीजों पे लोगों को मेडल्स मिलते हैं अमूमन वो कौन से काम है, हौसला अफजाई किन कामों पे होती है, कभी आज गौर करके देखें कि ऐसा नहीं लगता कि आज हमारा पूरे का पूरा मुआशरा यनहौन अनिल मारूफ का शिकार हो गया, एक दूसरे को बुराई से रोकते और रोकते हैं। फिर आप देखिए यक बिदू न ऐ दिया हम, इसराफ पे करोड़ों लगे लाखों लगे, नेकी पे क्या लगे, हाथ टाइट है। सारा पैसा तो इन्वेस्ट कर दिया माल के कारोबारों में, माल में और बढ़ाने में, अब दीन के लिए पैसे ही नहीं है। आप सिर्फ एक शादी का हाल जाके देख लें, मेरी किसी से बात हो रही थी इस वीकेंड पे तो ऐसी बातों में जिक्र हुआ, तो कहने लगी कि रात किसी शादी में गए थे और उस शादी की जो झलकियां उनकी जुबान से मैंने सुनी तो मेरा तो दिल हिल के रह गया कि कौन कहता है कि हम गरीब मुल्क हैं और हम परेशान हैं और हम गरीब हैं, या हमारे मुल्कों में कोई जलजले आए हुए हैं या कहीं सैलाब आए हुए हैं। या मुझे तो लगता है कि पूरी दुनिया में दीन का काम फैल चुका और अब हम शादियां खाने पीने पार्लर और सब चीजों को आम करते हैं। एक मारूफ जुमला जो मैंने कई लोगों से सुना है कि पहले सिर्फ दुल्हन तैयार होती थी और अब लोग कहते हैं कि दुल्हन और दूल्हा की माँ में कोई फर्क नहीं होता, उसके जोड़ा एक तरह का बनने लग गया, अब उसके मेकअप एक जगह से होता है और शक्लें नहीं पहचानी जाती। जो 50-60 के पेटे में जो खवातीन होती हैं शादी वाले दिन, वो यंग लड़कियां लग रही होती हैं। अब ये स्टैंडर्ड्स बनने लगे खूबसूरतियों के, कहाँ लग रहा है माल आज उम्मत का, क्या उम्मत मुस्लिमा गरीब है। लेकिन जाके दीनी इदारों का हाल देख लीजिए, फटी हुई कुर्सियां देख लें, फटी हुई दरियां देख लें, और जो टूटी एक टांग टूटी कुर्सी उसके नीचे कोई चंद ईंटे रख के छोड़ा हो मस्जिद में या मदरसे में, यही तो हमने दीन का हुलिया बिगाड़ दिया ना। नसुल्लाह व नसीहुम, ये अल्लाह को भूले अल्लाह इनको भूल गया। जिंदगी इनके लिए एक फन फ्लेक्स है, ये लाइफ एक पार्टी टाइम है, ये किसी खेल और कूद में आए हुए हैं। आप देखिए कि ऐसे लोग जो होते हैं ना, वो दुनिया में जितने मर्जी अपने आप को कामयाब समझें लेकिन अल्लाह की निगाहों में वो बिल्कुल नाकाम है। ऐसे लोग जो होते हैं वो अल्लाह की तरफ बुलाने वालों को भी बेवकूफ समझते हैं, उनके लिए ऐसे लोग जो होते हैं वो बिल्कुल वक्त जाया करने वाले लोग हैं। अल्लाह ताला कहते हैं कि ऐसे लोग फासिक हैं, हदों से निकले हुए हैं, ये अपनी औकात से भड़ के बाहर जाते हैं, ये चादर देखकर पांव नहीं फैलाते बल्कि उससे भी ज्यादा बाहर जाना चाहते हैं। कोई बात नहीं, वाद अल्लाहुल मुनाफिकीन वल मुनाफिकात, अल्लाह ने वादा किया है मुनाफिक मर्दों और औरतों से। और याद रखिए कि अल्लाह से ज्यादा सच्चा वादों को में कोई भी नहीं। हम तो वादे करके भूल सकते हैं, गलती खा सकते हैं, हम वादों की केयर नहीं कर सकते, लेकिन अल्लाह की जात जो है वो वादों में बड़ी सच्ची है। और उसका वादा क्या है, मोमिन मुनाफिक मर्दों और औरतों, वल कुफार, यहाँ एकदम काफिरों का नाम आ गया, पीछे सारी बातें मुनाफिकीन की थी। क्यों कि काफिर और मुनाफिक दो मुख्तलिफ टर्म्स हैं लेकिन इनका इंजाम एक ही है। मुनाफिक बस मुंह से खुद को मुसलमान कहता है, काफिर जो है वो मुंह से काफिर कहता है, बस इतना सा फर्क है दोनों में, बाकी इनके अमल इनके रवैयों इनकी सोचों में कोई फर्क नहीं। और जीना मरना रहन सहन इसमें तो ये वैसे एक दूसरे के साथ खुशियां मनाने वाले होते हैं। कहा क्या है इनके लिए वादा, नार जहन्नम खालिदीन फीहा, जहन्नम की आग जिसमें ये हमेशा रहने वाले हैं। ये हस्बुहुम, वही बस इनको काफी है, यानी जब वो इनकी खबर लेगी, जब वो इनको पकड़ेगी तो फिर ये अपनी जान उससे नहीं छुड़ा सकेंगे। ऐसे लगता है कि अल्लाह ताला जहन्नुम में डालकर इनको फिर भूल जाएगा और कहेगा जाओ तुम ही इनकी एंटरटेनमेंट करो, तुम ही इनको देखो भालो इनके काम करो और किसी और जगह तुम्हें जाने की जरूरत नहीं। वलानहुमुल्लाह, और अल्लाह ने इन पर लानत की, लान बोध के मानों में होता है, यानी दूर कर दिया अल्लाह ने इनको किस से, अपनी रहमत से दूर कर दिया। अब देखिए कि जो लोग अल्लाह ताला की रहमतों के हिस्से वसूल नहीं करना चाहते ना, तो उनकी जिंदगियों के अंदर इतनी सुस्ती इतनी नकाहत और इतनी कह सकते हैं आप कि सेल्फ पिटीनेस आ जाता है कि फिर वो दीन के कामों से दूर के दूर रहते हैं। किस तरह से, ना उनको बाकी ना बाकी का ख्याल रहता है, اسی طرح آپ دیکھیے کہ وہ اللہ کی کتاب سے لوگوں کو روک رہے تھے، خود رکے، اللہ نے ان کو خود اس کتاب سے روک دیا جو رحمت کے فرشتوں کو لانے والی تھی۔ جب کتاب کھلتی ہے زندگی میں تو اس کے بعد سستیاں بھی دور ہوتی ہیں، نیند ختم ہوتی ہے۔ ورنہ آپ صرف ویکینڈ کا امیجینیشن لائیں اپنے ذہنوں میں، عموماً گھروں میں کیا ہو رہا ہوتا ہے؟ کھا لو، پی لو، شادی، پارٹی، دعوت، سیر، ادھر جانا، ادھر جانا، گروسری شاپنگ، فریج فریزر صاف کر لو، کھانا پینا۔ ایسے نہیں لگتا کہ جیسے زندگی جو ہے وہ بالکل ایک جانور کی سطح پہ آنے لگتی ہے، اور عموماً آپ دیکھیے کہ بے حیائی زیادہ ہونے لگتی ہے، ناجائز کمائی جو ہے وہ زیادہ لگتی ہی کہاں ہے جب ہم دین سے تھوڑے سے فارغ ہو جاتے ہیں۔ بے برکتی، بے سکونی، یہ ہے اللہ تعالیٰ کی طرف سے لانتے ہیں، لعنہم اللہ، ان کے گھر قبرستان بن گئے کہ جہاں نہ نماز کا وقت میں نماز پڑھی جائے اور نہ قرآن کے وقت میں قرآن پڑھا جائے۔ وَلَهُمْ عَذَابٌ مُقِيمٌ، اور قائم رہنے والا عذاب ہے، ختم نہیں ہوگا ان کے عذاب۔ یہ نہیں کہ ایک دن کی بات ہے، دو دن کی بات ہے، پھر ٹھیک ہو جائے گا، نہیں، پھر یہ انہی جگہوں میں، انہی گھروں میں پڑے رہیں گے اور اپنی اللہ تعالیٰ کی نافرمانیوں میں اپنی زندگیاں بسر کریں گے۔ اب غور کیجئے گا کہ منافقین کے تذکرے کے بعد اب اللہ سبحانہ تعالیٰ مثال کن کی دیتے ہیں، آیت 69 میں، کل لذین من قبلکم، جس طرح کے وہ لوگ جو تم سے پہلے تھے، کیسے تھے وہ؟ کانو اشد منہم قوہ، جو زیادہ شدید تھے قوت میں، یعنی بڑی طاقت تھے، وہ سپر پاور تھے، ان کے پاس قوت تم سے بہت زیادہ تھی۔ واکثر اموالم و اولادا، اور کثرت میں، کثرت سے رکھتے تھے مال اور اولاد، یعنی کس چیز میں وہ تم سے کم تھے؟ کسی چیز میں بھی کم نہیں تھے، وہ تم سے بڑے تھے، تم سے زیادہ ان کی زندگیوں میں مصروفیات تھیں، ان کے گھر، ان کے ولاز، ان کی فیکٹریاں، ان کی حویلیاں تم سے بہت بڑی تھیں۔ تم سوچتے ہو کہ آج تمہارے پاس چار چھ پیسے آ گئے تو تم مصروف اتنے ہو گئے کہ سارے شہر کے کام گویا کہ تم نہیں کرنے، اور آج تمہاری وہاں میٹنگ، آج تم وہاں، آج تم یہاں اویلیبل نہیں، آج وہاں نہیں۔ کیا تم نے زندگی کو یہ سمجھا کہ آج تم پہلے دولت پانے والے ہو؟ نہیں، تم سے بڑے بڑے گزر چکے، مال بھی ان کے تھے، گھر بھی تھے۔ پھر کیا ہوا؟ فَاسْتَمْتَعُوا بِخَلَاقِهِمْ، پس فائدہ اٹھا لیا، لطف اٹھا لیا، متاع پا لی انہوں نے اپنے حصے کی، یعنی کھا کے پی کے 40-50-60 سال جیے اور چل پڑے وہاں سے، کہاں؟ جہاں جا کے کوئی واپس نہیں آتا، آج ان میں سے کوئی نظر نہیں آتا۔ اہل نفاق، تم سوچو آج تمہارے جو رویے ہیں، کیا تمہارے سے پہلے لوگوں کے یہ رویے نہ ہوئے؟ لیکن آج وہ کہاں گئے؟ آج کون سی قبر ہے کہ جس کے اوپر پتھر لگا ہوا ہے، یا کون سی قبر ہے جس کے اندر قیمتی بیڈ روم سیٹس رکھے ہوئے ہیں؟ لے گئے، کھا کے پی کے چلے گئے۔ خلاق، خلق سے، خلق سے، وہ حصہ جو انسان اپنے اخلاق سے لیتا ہے اس کو خلق کہتے ہیں، خلاق کہتے ہیں، یعنی انہوں نے اپنی کمائیوں کے بدلے میں جو حصے لیے وہ لے کے چلے گئے۔ اب تمہاری باری ہے۔ فاستمتع تم بخلاقکم، پس تم بھی اپنے حصے لے چکے۔ کم استمتع الذین من قبلکم، جیسے فائدہ اٹھا گئے وہ لوگ جو تم سے پہلے تھے، بخلاقہم، اپنے حصے کا۔ تکرار ہے، ایسے لگتا ہے ایک ہی بات کو اللہ تعالیٰ ہمارے دل کے اندر بٹھانا چاہتے ہیں کہ جو دنیا میں صرف اپنے لیے جیتے ہیں، جن کی زندگی صرف اپنی ذات کی زندگی ہوتی ہے، جو صرف فرائض کی سطح پہ جیتے ہیں، جب وہ دنیا سے جاتے ہیں تو کوئی ان کے پیچھے کوئی دعائے خیر کرنے والا بھی نہیں ہوتا، ان کے پیچھے کوئی صدقہ جاریہ پروجیکٹ نہیں ہوتا، ان کے لیے کوئی چیز باقیات و صالحات میں شامل نہیں ہوتی، اور جب آج گئے کل دوسرا دن والی بات، خسکم جہاں پاک، آج مرے کل دوسرا دن، ایسے لوگوں کے لیے پیچھے کوئی دعا کرنے والا بھی نہیں بچتا، کیونکہ جن اولادوں کو پالتے پالتے اور کھلاتے پلاتے دنیا سے چلے گئے انہوں نے بھی دعا نہ کی، جن کی عقلیں موٹی کر دیں کھلا کھلا کے، اور جن کو اتنا نازک کر دیا لاڈ دیکھ دیکھ کے، اور ان کی پسند ناپسند پوچھ پوچھ کے، پھر وہ بعد میں جب ان کا دل چاہے گا تو وہ ماں باپ کے لیے بھی کچھ کر دیں گے دعا، ورنہ وہ کہیں گے میرا موڈ ہی نہیں تھا، ہم اس وقت کھانے میں مصروف تھے۔ دیکھیں یہ ایک پورا لائف سٹائل ہوتا ہے، ہم جو طریقہ کار اپنی اولادوں کے ساتھ ان کے بچپن میں رکھتے ہیں نا، جو ہی وہ ٹین ایج میں آتے ہیں نا، تو وہ بالکل اسی کا ایک ریفلیکس ایکشن بن جاتے ہیں۔ کوئی بھی یہ نہ سوچے کہ اگر آج اس کے بچے اس کے معاملے میں تھوڑے سے غیر سنجیدہ ہیں، یا آج بھی ان کو اپنے بچوں ہی کے پیچھے پیچھے پھرنا پڑا ہے، تو اصل بات یہی ہے، وہ ایک شعر بھی ہے نا کہ منتیں کر کر کے تجھے بگاڑ دیا، خود ہی تو لاٹ دیکھ دیکھ کے ان کو ایک ہتھیلی کا چھالہ بنا دیا. ہم نے تو خود کہا کہ تمہاری آنکھوں میں ایک آنسو ہم نہیں دیکھ سکتے. ہم نے تو خود اپنے کبھی زبان سے اور کبھی رویوں سے یہ ثابت کرنے کی کوشش کی کہ تم ہماری ساری زندگی کا مقصد یہ ہے کہ تم اچھے انسان بن جاؤ, تم پڑھ لکھ جاؤ, تم کھا پی لو. تو وہ تو کر چکے, اب تم ان سے کیا امید رکھتے ہو؟ ختم ہو گیا کہانی. بخوش تم کل لذی خادو, اور تم بھی چلتے ہو انہی کسی چال. جیسے انہوں نے دین کے نام پہ بحثیں کی تم نے بھی کی, جیسے تم ڈوبے لذتوں میں ویسے وہ بھی لذتوں میں ڈوبے. جو زندگی گزارنے کے طریقے تو ان کے تھے وہ تمہارے تھے, ختم ہو گئی بات. اولئک حبطت اعمالہم فی الدنیا والآخرہ, ایسے لوگوں کے اعمال دنیا اور آخرت میں برباد ہو گئے, ختم, ڈیڈ اینڈ, کچھ بھی تو باقی نہیں ہے, ساری کمائیاں ضائع, خط ہو گیا. تمہیں دنیا میں مال کمانے کا خط تھا, تم اس کو بڑھانے کے فکر میں تھے, اب تمہاری اولادوں کو مال لٹانے کا خط ہو گیا. کوئی فرق چیز نہیں, جو تم تھے کل جوانی میں جیسے تم تھے آج تمہارا بیٹا ویسا ہو چکا. کل جیسی لاپرواہیاں تمہاری جوانی میں تھی آج تمہاری بیٹی ایسی ہو چکی. کر کے ختم کر دی کہانی تم نے, سب ضائع ہو گیا. اولئک هم الخاسرون, یہ ہیں نقصان پانے والے, یہ ہیں بینک کرپٹ لوگ, یہ ہیں وہ لوگ کہ جن کی زندگی قابل رحم ہے. یہ وہ لوگ ہیں کہ جن کو اللہ کے دور کی, اللہ کے نبیوں کے دور میں اللہ کے نبیوں کی بات اچھی نہیں لگتی تھی. یہاں یہ جو بات ہے نا, خادو و خود تم, یہ جو اس کے بارے میں آتا ہے کہ نبیوں کی تکذیب کرتے تھے جو لوگ اپنے دور میں, اور آج کے دور میں اللہ کے نبیوں کے طور طریقوں پہ جو بحثیں ہوتی ہیں. پھر دوسرا یہاں اس کا جو مفہوم لیا گیا وہ کیا ہے کہ دنیا کے سامان اور لہو اور لائف میں جس طرح وہ مگن رہے آج تم بھی اسی طرح مگن ہو. لہو کیا ہوتا ہے؟ بیکار بے مقصد چیزیں, فن, انٹرٹینمنٹ. اور لائف تو سب جانتے ہیں, کھیل کھلونے, گیمز. آج کے دور کی تو کئی قسم کی گیمز آپ کو دکھیں گی. یعنی جیسے اہل کتاب اور نصارہ نے, یہود اور نصارہ نے اپنی زندگیاں کھا پی کے گزار دی, سر آج مسلمانوں تم بھی گزارنے لگے. اس آیت کی تفسیر میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے ایک روایت آتی ہے کہ اللہ کے نبی نے فرمایا کہ تم بھی وہی طریقے اختیار کرو گے جو پہلی امتیں کر چکی. ہاتھ در ہاتھ, بالشت در بالشت, یعنی ایک ہاتھ کے بدلے ہاتھ اور بالشت کے بدلے بالشت, تم خو بخو ان کی نقل کرو گے. یہاں تک کہ اگر ان میں سے کوئی گھو, ایک جانور ہوتا ہے جیسے چوہے کی طرح اس کی بل ہوتی ہے, کہا گو کہ کوئی گھو کے بل میں گھسا تو تم بھی وہیں گھسو گے. اور حضرت ابو ہریرہ کہتے ہیں اگر تمہیں اس بات کی تصدیق کرنی ہو تو جاؤ قرآن پاک کی یہ آیت پڑھ لو کہ کل لذین من قبلکم, وہ لوگ جو تم سے پہلے تھے تم بھی اسی طرح کے ہو گے. حضرت عبداللہ بن عباس نے جب یہ بات سنی تو کہنے لگے ما اشبہ اللیلۃ بالبارحۃ, کہ آج کی رات گزشتہ شب سے کتنی ملتی جلتی اور مشابہ. یعنی بنی اسرائیل اور ہمارے بیچ میں بہت مماثلت ہے. تو آپ دیکھ لیجئے, ایک جگہ روایت میں آتا ہے کہ جیسے جوتے کا ایک پاؤں دوسرے پاؤں کے بالکل برابر ہوتا ہے. ہم میں سے کوئی بھی ایسے نہیں کرتا نا کہ ایک طرف تو چپل پہن لے اور دوسری طرف بوٹ پہن لے, ایک طرف کالا جوتا پہن لے تو دوسری طرف سرخ پہن لے. تو کہا کہ اسی طرح تم بھی جاؤ گے انہی کے طریقوں پہ. اسی طرح ایک اور روایت میں آتا ہے کہ اگر ان میں سے کوئی اپنی ماں سے زنا کرے گا تو تم بھی اپنی ماں سے زنا ضرور کرو گے. اللہ اکبر. ہمارے ہاں کہتے ہیں کہ خربوزے کو دیکھ کر خربوزہ رنگ پکڑتا ہے. آج ہمارا رنگ اتنا کچا کیوں ہوتا ہے کہ کفر کا رنگ ذرا سا پاس ہی آتا ہے تو ہم پہ بھی چڑھنے لگتا ہے؟ اس کی وجہ یہ کہ آج ہم مسلمانوں نے جینے کا مقصد ختم کر دیا. آج ہماری زندگی بھی بس انہی چیزوں کے گرد گھومنے لگی جن چیزوں میں ان لوگوں کی گزرنے لگی جو مغضوب اور دعالین تھے. ہماری بھی زندگی بس خود کو سجاتے سنوارتے گزرنے لگی. اللہ نے تو ذمہ داریوں کے تاج ہمارے سر پہ پہنائے تھے. کن تم خیر امت اخرجت للناس کہہ کر کہا, لیکن آج کیوں ہمارے سروں کے سر اس تاج کے بوجھ سے دکھنے لگے؟ آج کیوں اتار کے پھینکنا چاہتے ہیں؟ کیوں اپنے کیے ہوئے فیصلوں کو اب جذباتی فیصلے سمجھ کے گھر والوں میں بھی برے بنتے ہیں اور خود بھی برے بنتے ہیں؟ اس کی وجہ کیا ہے کہ ہمارے اندر ابھی وہ ایمان نہیں آیا جو ذمہ داریوں کے بوجھ کو محسوس کرتا ہے. دوائیاں کھاتے ہیں نا جیسے طاقت کی, اس وقت ہم سب کو دوائیوں کی ضرورت ہے. اور مجھے لگتا ہے کہ سورۃ توبہ کی ٹیبلٹ تو ایمان کو بڑھانے میں بہت ہی خوبصورت ہے. کہ آج آپ دیکھیے کہ امت مسلمہ ایسے لگتا ہے کہ جیسے کوئی جانوروں کا ریوڑ, بھیڑ بکریاں بنے ہوئے رہے ہیں. بھیڑ چال تو چلتے ہی تھے, شتر بے مہار تو بنے ہی ہوئے تھے, لیکن زندگی کا مقصد یوں کھو گیا کہ جیسے دنیا میں آنے کا کوئی مقصد ہی نہیں تھا، کچھ پتہ ہی نہیں تھا ہم کیوں آئے، ہم نے کیا کیا، ہم کہاں گئے، ہم کہاں سے نہیں آئے. کل ہماری جو ویکینڈ کی کلاس تھی اس میں الحمدللہ ہم نے سبق نمبر 8 کیا، جس میں وہ قال ربک للملائکۃ انی جاعل فی الارض خلیفہ کی بات تھی. یقین کریں کہ میں نے اتنا انجوائے کیا، میں ان بچیوں کے چہرے دیکھ رہی تھی کیسے لگ رہا تھا کہ جیسے ابھی یہ روئیں کہ ابھی روئیں. اور جو قرآن کی محفل میں بیٹھ کے دل کی حالت ہوتی ہے وہ بعد میں ریکارڈنگ سے ہو ہی نہیں سکتی. مجھے اتنے اچھے کمنٹ ان کے ملے، اتنے اچھے ان کے یعنی بعد میں ریفلیکشنز آئے کہ میرا دل کھل گیا. کہتے ہم نے تو کبھی یہ سوچا بھی نہیں تھا. اب دیکھیے کہ عموماً لوگ قرآن کی طرف کیوں آتے ہیں کہ مذہبی ذمہ داری ہے، چلو دینی کتاب پڑھ لیں گے، لیکن سائنس کی باتیں اس کتاب میں پتہ چل رہی ہیں، زندگی کا مقصد ان کو پتہ چل رہا ہے، ڈارون کی تھیوری کیا تھی ان کو پتہ چل رہا ہے، دنیا کا علم حاصل کرو اور ساتھ دین کرو اس کا تقابل ان کو پتہ چل رہا ہے، پہلا انسان انسان تھا یا بندر تھا. آپ بتائیے، وہ کہتے ہیں کہ ہم ان 2-3 گھنٹوں میں یہ محسوس کرتے ہیں جیسے ہم پورا کسی بہت بڑی یونیورسٹی سے سبق لے کے آگے. 10-10 سال ہم نے یونیورسٹیز میں پڑھ کے وہ چیز نہیں سیکھی جو قرآن کا صرف ایک سبق ہمیں سکھا دیتا ہے. جب ہم نے اس کو زندگیوں سے نکالا تو آپ دیکھیے پھر ایمان کی حرارت کہاں سے آئے. جو بیمار ہے ان کو تو اور زیادہ دوا دینے کی ضرورت ہے. اور افسوس کی بات ہے کہ کچھ لوگوں کو کلاس ایسے لگتی ہے جیسے کسی کو چائے کا کپ آفر کیا اور وہ کہتے ہیں نو تھینکس، ہم جاب پہ، ہم بزی ہیں. ریئلی لٹرلی یہ چیز میں نے کل میں کہی کسی چھت، ہم بات کر رہے تھے کہیں کہ کچھ لوگ تو اتنا لیئر ایٹیچیوڈ پیش کرتے ہیں کلاس کے بارے میں یا چھٹی کرنے کے بارے میں یا اس کو کبھی کرنے کبھی نہ کرنے میں، جیسے کسی کو آپ ایک چاکلیٹ پیش کریں اور کہ نو تھینکس آئی ایم ناٹ ہنگری دس ٹائم، اس وقت میرا دل نہیں چاہ رہا. یہ حال ہوتا ہے. ایک بچی تھی آئی پرسوں کی بات ہے، تو وہ بہت ہی خوش تھی. میں نے پوچھا کیسا رہا، بہت اچھا. تو میں نے کہا آپ کل آ رہی ہیں؟ کہتی میں جاب کرتی ہوں اس وقت میں. تو میں نے کہا جاب کیوں کرتی ہے؟ کہتی پیسے کمانا اچھا لگتا ہے. یقین کہ 15-16 سال کی بچی تھی، بڑے اتفاق سے اس نے سچ بولا، کہتی اچھا لگتا ہے پیسے کمانا. تو میں نے کہا نیکیاں کمانا بھی اچھا لگے گا نا. آپ دیکھیں بھولے لوگ، اور حیرت کی بات ہے چھوٹی چھوٹی بات پہ ماں باپ بچوں کو پیچھے کر لیتے ہیں. نہیں یہ نہیں اٹھ سکتی صبح، نہیں پھر ہفتے میں 4 دن، نہیں 5 دن، نو پرابلم، کسی کا کچھ نہیں جائے گا. الحمدللہ غیر سنجیدہ لوگ نکلتے ہیں تو ان کی جگہ میں اتنے ہی سنجیدہ ہو جاتے ہیں. کل ہم نے اپنی لسٹوں کو سارٹ آؤٹ کیا، سب نکال دیے جو ناٹ شوڈ اپ تھے، جو دس تھے، الحمدللہ وہی فگر بنا جو شروع میں سب کا گنمن کا تھا. کیونکہ آ کے جا جا کے آنے اور جانے کا فگر مل جاتا ہے. کوئی کرسی خالی نہیں رہتی، کوئی قلم خالی نہیں رہتا، کوئی کاغذ خالی نہیں رہتا. یہ تو مسلمانوں کو خود اس چیز کی فکر لگ جائے، آج پتہ چل جائے نا کہ یہ چیز ہے کیا. تو میرا خیال ہے کہ ماں باپ باہر کھڑے رہیں 4 گھنٹے اور بچیاں اندر بیٹھی رہیں تو بھی وہ ان کو چھوڑ کے نہ جائیں کہ اتنی پیاری کتاب ان کی زندگی میں آ رہی ہے. لیکن خازو جب زندگی کے اندر مقصد پیارا نہیں رہتا، جب ایک انسان کی زندگی کے اندر صرف یہی بحثیں تماشے کھیل کے نام پہ، دین کے نام بھی کھیل ہے، یقین کرے دین کے نام پہ بھی کھیل رہے ہیں، یہ زیادہ دکھ کی بات ہے. اور میں کہتی ہوں کہ جو آتا ہے اس کو جانے نہ دو، کیونکہ ایک دفعہ چلا گیا تو وہ دوبارہ کبھی نہیں آئے گا. ایک نہ آ جائے گی، ایک انا آ جائے گی، کہیں مجبوری آ جائے گی، کہیں شرم آنے لگے گی کہ نہیں ہم چلے گئے. میں نے کل بات شیئر کی، کلا جب ہم میٹنگ میں تھے باتیں ہو رہی تھی تو میں نے کہا کہ دیکھیں اسلام میں مرتد کی کیوں اتنی بڑی سزا رکھی ہے، آپ کو پتا ہے ارتداد کیا ہوتا ہے؟ کہ وہ بندے کو مار دو، کیونکہ جو پلٹتا ہے وہ 4 اور کو پلٹا کے آتا ہے. آگے پھر آیتیں آئیں گی اس کے اوپر. تو لہٰذا یہاں ہم سب کو اپنے دلوں کا جائزہ لینا ہے. بڑے پیار سے ہم پڑھے ہیں منافقوں کی باتیں، پتہ نہیں یہ کون ہوتے ہیں، پتہ نہیں یہ کہاں رہتے، اتنے سویٹ، اتنے نائس، اتنے بھولے لوگ، کسی کو دکھ نہیں دیتے، کسی کو تنگ نہیں کرتے. ہاں لیکن اصل بات یہ کہ اللہ نے کہا کہ یہ خاسرون، یہ بینک کرپٹ لوگ ہیں، یہ مال کما لیں، یہ کچھ بھی کر لیں، ان کی زندگیاں خساروں سے فائدوں کی طرف آ ہی نہیں سکتی. اب یہاں پچھلی قوموں کے کچھ منافقین اور کافرین کے تذکرے کہ جاؤ ڈھونڈو ان کو آج وہ کدھر ہیں. اگر آج وہ یہاں تمہیں نہ دکھے تو سمجھ جاؤ کہ اگر اللہ کا وعدہ سچا نہ ہوتا تو امت مسلمہ کے بھی اس وقت پر ہچے اڑ چکے ہوتے، کوئی سیلاب آتا اور ساری امت کو لے کے چلا جاتا. یہ جو بچ جاتے ہو تکلیفوں سے، مصیبتوں کے حالات سے، اس کی وجہ کیا ہے کہ اللہ کے نبی کی دعا لگی ہوئی ہے. کالم یاتیہم نبا الذین من قبلہم، کیا نہیں آئی ان کے پاس ان لوگوں کی خبر جو ان سے پہلے تھے؟ کہاں میں سے تھے؟ قوم نوح و عاد و ثمود، وہ قوم عاد کے اور ثمود کے، اور قوم نوح عاد اور سمود کے لوگ تھے، وقوم ابراہیم و اصحاب مدین، اور قوم ابراہیم اور اصحاب مدین تھے، والمؤتفقات، اور وہ بستیاں جو الٹ دی گئیں، مدین قوم شعیب کا دوسرا نام ہے، اصحاب مدین جانی، اور مؤتفقات قوم لوط کی طرف اشارہ، مؤتفقتن کی جمع، عین حمزہ فا کاف اس کا روٹ ہے، ایف سے الٹا دی گئیں، یعنی جن بستیوں کو اللہ تعالیٰ نے الٹا کے رکھ دیا، آج کدھر گئیں یہ چھ قومیں؟ اب دیکھیے کہ یہ وہ چھ قومیں ہیں جو بالکل ملک شام کے قریب رہتی تھیں، عرب کے بالکل قریب تھیں، ان لوگوں کی کہانیاں عربوں نے اپنے باپ داداؤں سے سنی ہوئی تھیں، اور ایسے وہ لوگ تھے کہ جن کی باتیں بتا کر یہ مثالیں دیا کرتے تھے اپنی نسلوں کو. قوم نوح طوفان میں غرق ہو گئی، قوم عاد جو قوت اور طاقت کی میں بڑی ممتاز تھی لیکن ایک ہوا سے اللہ نے اس کو ہلاک کر دیا، قوم سمود آسمانی چیخ سے ہلاک کر دی گئی، قوم ابراہیم جس کے بادشاہ نمرود کو مچھر سے مروا دیا گیا، اصحاب مدین جس کو چیخ کے ذریعے اور زلزلے کے ذریعے تباہ کر دیا گیا، بادلوں کے سائے میں اس کو اللہ تعالیٰ نے عذاب سے ہلاک کیا، اور قوم لوط جن کی بستیاں ان پر الٹائی گئیں. سدوم نامی بستی، اعتکاف کا معنی ہوتا ہے الٹ پلٹ ہونا، انقلاب کا معنی دیتا ہے لفظ اعتکاف، عین سے نہیں حمزہ سے. تو آسمان پہ پتھر برسے، آج کدھر ہیں یہ سارے؟ کیا امت مسلمہ بھی آج انہی چیزوں کی منتظر ہے؟ کیا آج ان کے ساتھ وہی معاملہ ہو جو پچھلی قوموں کے ساتھ ہوا؟ کیا ہوا تھا ان کے ساتھ؟ اتتھم رسلہم بالبینات، آئے تھے ان کے پاس ان کے رسول کھلی نشانیوں کے ساتھ، بینات لے کر آئے تھے، فما کان اللہ لیظلمہم، اور اللہ ایسا تھا ہی نہیں کہ ان پر ظلم کرتا، کہ نعوذ باللہ تم اللہ کو ظالم سمجھتے ہو کہ پکڑ کے ان کو مار دیا، بےچارے بھولے بھالے گناہ گار لوگ، انسنٹ ٹائپ کے لوگ جو بڑے پیار میں گناہ کرتے تھے، اتنے زیادہ بے ضرر تھے، کسی کو برا نہیں کہتے تھے، ہر وقت بس لو لو کی باتیں کرتے تھے، یہ دیندار بڑے مشکل میں ڈالنے والے لوگ ہوتے ہیں. نہیں، اللہ نے ایسے لوگوں کو ایسے ہی نہیں پکڑا، ولیکن کانوا انفسہم یظلمون، لیکن اپنے نفسوں پہ یہ خود ظلم کرتے تھے. ان کا اپنے نفسوں پہ ظلم کیا تھا کہ حق کو دیکھ کر انہوں نے نہیں پہچانا، حق اور باطل کا فرق نہیں کر سکے. یہ وہ لوگ ہیں جنہوں نے آسمانی ہدایت کے مقابلے میں دنیاوی ہدایت کو کافی سمجھا، صحیح راستوں پہ چلنے کی بجائے غلط راستوں پہ چلنے لگے. ان کو اللہ تعالیٰ نے بلندیوں کی طرف بلایا تھا، یہ ہلاکت کے گہرے کھڈوں میں گر گئے، یہ جنت کو چھوڑ کر جہنم کے راخی ہو گئے. اب تم خود فیصلے کر لو کہ ظالم کون ہے، قصور وار کون ہے، جو خود ظلم کرے اپنے اوپر اس کو کون بچائے گا؟ ہر ایک نے نبی کو جھٹلایا، اور نبی کے جھٹلانے پہ نبی کے رب کی طرف سے ایک ایسا عذاب آیا جس میں یہ سارے کے سارے ڈوب گئے، سارے کے سارے ختم ہو گئے. یہ ان کے اوپر جو عذاب آئے تھے، یہ اللہ کا عذاب نہیں تھا، ان کے گناہوں کا عذاب تھا. ان کو اللہ نے نہیں پکڑا، ان کے گناہوں نے پکڑا. اور ایسے لوگوں کے لیے سورت توبہ حقیقت میں ایک آئینہ ہے. اب اگلی آیتوں میں ایمان والوں کے ساتھ تقابل کیا جا رہا ہے. پہلے برے لوگوں کے باتیں بیان کر دی گئیں، ان کی برائیاں، ان کی مذموم صفات تھی، وہ تذکرہ ہو گیا. اب یہاں مومنین کی صفات محمودہ کا ذکر ہے، والمؤمنون والمؤمنات، اور مومن مرد اور مومن عورتیں، یعنی پہلے مومن مرد اور پھر مومن عورتیں. نوٹ کیجئے گا فرق کو. ایک ایک لفظ کے اندر قرآن پاک میں بہت بڑی گہرائی ہوتی ہے، کہ یہاں بھی پہلے لفظ مومن مرد میں آیا اور وہاں منافق بھی مرد کی طرف آیا، یعنی مذکر کے صیغے پہلے ہیں پھر عورت کے ہیں. کیوں؟ پہلی بات ہے کہ قرآن نے تو بہت ساری چیزیں مذکر ہی میں پیش کی ہیں، جیسا کہ یا ایھا الذین آمنوا، ایمان لاؤ، اسی میں سارے آگے. دوسرا یہاں سے ایک بڑا لطیف سا نقطہ آتا ہے، اور وہ کیا کہ اگر گھر کا مرد چاہے تو عورت کو ٹھیک بھی کر سکتا ہے. عورتیں سیدھی ہو جاتی ہیں جن کے مرد سیدھے ہوتے ہیں، اور مرد ٹیڑھے ہوتے ہیں تو بعض دفعہ عورتیں بھی ٹیڑھی ہو جاتی ہیں. کلکم رائیون، تم میں سے ہر ایک چڑواہا ہے، اپنے گھر والوں کی فکر کرے. اور اس میں مردوں کو ذمہ داری کا احساس بھی دلایا جا رہا ہے کہ دیکھو، سوچ لو، اکیلے نہیں جاؤ گے پھر آگ میں. والمؤمنون والمؤمنات بعضهم اولیاء بعض، ایمان والے مرد اور ایمان والی عورتیں ایک دوسرے کے مددگار ہیں. ساتھ ہی ساتھ پچھلی آیت سے بھی تقابل کرتے جائیں، تو وہاں بعضهم من بعض کا لفظ آیا تھا، یہاں اولیاء کا لفظ آیا. اس سے کیا پتہ چلتا ہے؟ اور اس سے یہ پتہ چلتا ہے کہ منافقین کے باہمی تعلقات اور رابطے محض خاندانی بنیادوں پہ ہوتے ہیں. کوئی رشتہ دار ہے تو اس سے تعلق ہو گیا, دوست ہے تو ہو گیا, کہیں بزنس ریلیشن شپس ہوتے ہیں, اغراض مقاصد ہوتے ہیں. نہ ان کی عمر زیادہ ہوتی ہے اور نہ ان پر پھل لگتا ہے. آج دوستی ہے تو بہت اچھی, کل ٹوٹی تو ختم. آج بزنس ریلیشن شپ ہے تو بہت اچھا مل رہے ہیں, کل ختم ہو گیا تو دیٹس اٹ. آج رشتہ داری بنی تو صبح و شام گھر میں ایک دوسرے کے ٹپکے رہتے ہیں, نہ رات دیکھتے ہیں نہ دن دیکھتے ہیں. محبت اتنی ہوگی, رشتہ کیا ہو گیا, دو خاندان ایک دوسرے کے سر پہ چڑھ گئے. کل کسی زیادہ آنے جانے کی وجہ سے رشتہ ٹوٹا تو دیے ہوئے تحفے بھی واپس لے لیے. اس کے برعکس سچی دوستیاں اولیاء عبادن, باز کی باز سے دوستیاں ایمان کی بنیاد پہ ہوتی ہیں. وہ دوستی جو دل کے ساتھ ہو, اور وہ دوستی جس میں ہمدردی ہو, جس میں چھوٹی چھوٹی باتوں پہ روٹھ نہ جائے, جس پہ مائنڈ نہ کرتے رہے ہر وقت, جس میں ہر وقت ایک دوسرے کو منانا نہ پڑے, وہ سچی دوستی دین کی بنیاد پہ ہوتی ہے. کیونکہ یہ اللہ کے لیے ہوتی ہے, اس میں تو ہمدردی بھی ہوتی ہے. ظاہراً باطناً انسان ایک جیسے ہوتے ہیں, حالات ان کے بالکل ملتے جلتے ہوتے ہیں, مصائب دونوں گروہوں کے ایک جیسے ہوتے ہیں. اور سچا ایمان جو ہوتا ہے نا, جب اس میں اخلاص کا رنگ ڈلتا ہے نا, تو پھر انسان اپنی ذات سے اوپر اٹھتا ہے. پھر انسان کوئی مشکل بھی آتی ہے راستے میں دین کے کاموں میں یا دین کی دوستیوں میں, تو وہ کہتا ہے کوئی بات نہیں, مجھے اس پہ بھی تو اجر ہی ملے گا. کسی نے کوئی بات بری کہہ دی تو کہا کیا ہوا, مجھے اس نے نیکی کا موقع دیا صبر کر کے, اور اگر میرے منہ سے کوئی بات نکل گئی تو میں سوری کر کے تبادل اللہ کر لیتا ہوں تاکہ اللہ میرے درجوں کو بلند کرے. تو سچی دوستیاں ایمان کی دوستیاں. سید جل الحم الرحمٰن ودا, سورت مریم میں آتا ہے کہ ان قریب اللہ تعالی ایمان والوں کے دلوں میں محبت پیدا کر دے گا. سچا ایمان محبت پیدا کرتا ہے. آپ اپنی زندگی میں سچائی لائیں, آپ نہ بہت میٹھی میٹھی باتیں کریں لوگوں سے, پھر بھی لوگ آپ سے پیار کریں گے. نہ کھلائیں ان کو کھانے, مت دیں دعوتے ان کو. ہمارے عموماً لین دین, کھانے پینے, دعوت بھی اس وجہ سے ہوتا ہے کہ لوگ پیار کریں گے, پھر ہم سوسائٹی میں رہیں گے, پھر ہم آؤٹ کاسٹ نہیں ہوں گے. یقین کریں, آپ کسی کو کچھ نہ دیں, آپ سچے دل سے اللہ کے راستے میں لگے رہیں, اللہ ایسے لوگوں کے دلوں میں محبت ڈال دے گا جس میں وہ گلہ بھی نہیں کریں گے. یہ نہیں ہو سکتا کہ آپ کی ذات سے ان کو تکلیف نہ پہنچے, کیونکہ انسان ہونے کے ناطے پہنچتی ہے. جو زندہ ہے وہ ضرور دکھائے گا, اور انسان انسان ہوتا ہے چاہے وہ نیک ہو یا بد ہو, لیکن پھر لوگ اس کو اوائڈ کرتے ہیں. اس کے برعکس جہاں نفاق کی بنیاد پہ تعلقات ہوتے ہیں تو ان کا حال کیا ہوتا ہے کہ وہ چھوٹی چھوٹی باتوں پہ بڑے بڑے مسئلے کھڑے کر لیتے ہیں. لہذا یہاں اولیاء کا لفظ بتا کے اس بات کا یقین دلا دیا کہ اگر تم نے بھی اپنی دوستیاں کرنی ہیں تو دین کی بنیاد پہ کرو. کیا خوبیاں ہوتی ہیں ایسے لوگوں میں, کیا کرتے ہیں ایسے لوگ؟ نمبر ایک, ساتھ ساتھ تقابل. کیا؟ یامرون بالمعروف, حکم دیتے ہیں معروف کا. منافق کس کا حکم دیتے تھے؟ منکر کا. وینہون عن المنکر, روکتے ہیں منکر سے. وہ روکتے تھے خیر سے, ہے نا الٹی کھوپڑی, سوچ ہی الٹی تھی. یہاں تو رات دن کا فرق ہے, صبح شام کا فرق ہے, گرمی سردی کا فرق ہے. کیسے ایک منافق کی دوستی مومن سے رہ سکتی ہے؟ ساتھ ساتھ پیچھے لیتے جائیں گے تو سچے مومنوں کی دوستیاں بالآخر پھر اپنے ہی جیسوں سے ہو جاتی ہیں. وہ سب چھٹنے لگتے ہیں, چھٹ جاتے ہیں ساتھ ساتھ سے, کہ جن کے دل میں ابھی پورا ایمان نہیں آیا ہوتا. اس لیے کہ رہ ہی نہیں سکتا انسان اس طرح سے, ایک برائی کو پھیلانے والا اور ایک برائی کو مٹانے والا. یہ تو ایسے ہی کہ ایک بندہ لکھتا جائے پیچھے دوسرا وائپ آؤٹ کرتا جائے اس کو, ایک گھر صاف کرتا جائے دوسرا گندا کرتا جائے. مائیں تو اپنے بچوں کے ساتھ نہیں رہ سکتی اس حالت میں, بیویاں شوہروں کے ساتھ خوش نہیں رہ سکتی کہ میں تو بھی گھر صاف کر کے بیٹھی اور آپ نے گندا کر دیا, میں نے تو ابھی کچن صاف کیا تھا آپ نے پھر پھیلا دیا. ایک گھر میں رہتے ہوئے دشمنیاں ہونے لگتی ہیں. یہ ولایت کب بنتی ہے؟ ہم خیال لوگوں سے بنتی ہے, ہم خیال اور ایک سوچ رکھنے والے لوگوں سے بنتی ہے. اور ایک پھیلا رہا گندگی, ایک کر رہا صفائی, کبھی پھیلائی گندگی, کبھی بھی ان کا حال نہیں ہوگا, کبھی بھی اس طرح سے نہیں ہوگا کہ وہ لوگ پھر آپس میں خوش رہیں, پھر کھائیں پیئیں, پھر دعوتیں پارٹیاں, اور ایمان والے گھر آ کے کہہ دیں کیا کریں, پھر جانا تو پڑتا ہے. اور وہاں ہنس بول رہے تھے, کسی کو شک بھی نہیں پڑا کہ اس کا اور اس کا فرق کیا آپس میں, لیکن صرف نام لے کے یہ کہتے جانا کہ نہیں نہیں اس سے اوکے, نو پرابلم, اس سے کیا ہوتا ہے, اور ہم تو ایک دوسرے کا ساتھ دے رہے ہیں, پھر آخر بچوں کے رشتے بھی تو کرنے ہیں، پھر آخر خاندانوں کا بھی تو حق ہے. اب دیکھیے کہ نفاق کا پودا جتنا بھی اس بات سے پنپتا ہے، شاید ہی کسی اور بات سے پنپے، اور وہ کیا ہے کہ آخر جی رشتے داریوں کے بھی تو حقوق اللہ نہیں گئے. رشتے داروں کو بھی تو خوش رکھنا اللہ کا ہی حکم ہے نا. ہاں، رشتے داروں کو خوش رکھو اللہ کو ناراض کیے بغیر. رشتے داروں کو ان کے حق دو، صرف اللہ کے حق نہ ان کو دے دو. اور بعض رشتے دار تو خوش ہوتے ہی نہیں جب تک ان کو اللہ کا بھی حق نہ دے دیں. بعض شوہر خوش ہوتے ہی نہیں جب تک ان کو اللہ کا بھی حق نہ دے دیں. بعض بیویاں تو خوش ہی نہیں ہوتی جب تک صرف ان کو ان کے اپنے حق ملیں. تو فرق دیکھنے کی ضرورت ہے کہ کس کا حق ہے بھی کتنا. کوئی کسی جگہ جا کے دعویٰ کر دے، مثال ہے کہ آپ کے پاس کوئی آیا اور کہے یہ سیل فون میرا ہے، تو آپ پکڑا کے دے دیں گے؟ آپ کہیں گے بتائیے کیا رنگ ہے، کدھر سے ہے، کب گناہ گم ہوا، اس میں کس کے نمبر فیڈ ہیں، 100 باتیں پوچھیں گے، پھر اس کو سیل فون دیں گے. تو کوئی آتا ہے حقوق کے نام پہ آپ سے حق لینے، تو آپ پکڑ کے اٹھا کے دے دیں گے. دوسرے کا پڑھیں آپ کے، اچھا اچھا یہ تمہارا ہی ہوگا، لے جاؤ. پتا چلا وہ تو چلا گیا، بعد میں ایک اور آ جائے گا، بھی میرا فون کدھر گیا؟ کہیں گے وہ اچھا وہ تو میں نے حق کے نام پہ دوسرے کو دے دیا. آج ہم نے یہ بندر بانٹ کی ہوئی ہے حقوق کی، اسی لیے ہم پریشان ہیں، اسی لیے ہم سٹریسڈ ہیں، اسی لیے آج ہم نیکی کا کام صحیح طرح کر ہی نہیں پا رہے کہ ہمیں حد نہیں باندھنی آ رہی. ہم روڈ پہ جاتے ہیں، ہم سپیڈ فوراً سیٹ کر لیتے ہیں، ہمیں دور سے دکھ رہا ہوتا ہے کہ سپیڈ بریکر آ رہا ہے، ہماری سپیڈ کم ہو جاتی ہے. ہمیں دور سے دکھ رہا ہوتا ہے راؤنڈ اباؤٹ آ رہا ہے، ہماری سپیڈ کم ہو جاتی ہے. ہمیں دور سے ریڈ لائٹ دکھ رہی ہوتی ہے، ہماری سپیڈ کم ہوتی ہے. لیکن جب زندگی کی شاہراہ پہ آتے ہیں تو ہماری سپیڈ کم نہیں ہوتی، ہمیں پتہ ہی نہیں چلتا کیا کریں کیا نہ کریں. اور نتیجہ کیا ہوتا ہے کہ آپ دیکھ لیجئے کہ اپنے ہی معاشرے میں امپروٹیکٹڈ ہو جاتے ہیں، غیر محفوظ سمجھتے ہیں اپنے آپ کو. ایسے لگتا ہے کہ بس کیسے ناراض کریں ان کو. اکثریت کا تو حال ہے ہی یہ کہ وہ تو چاہتے ہی ہیں کہ نہ ہی اسلام ابھرے، اسلام نہ ہی چلے. لیکن یہاں بہت ہی قابل غور نقطہ ہے، اور وہ کیا کہ آج کس گئے گزرے دور میں بھی، گیا گزرا اس لیے کہہ رہی ہوں کہ اگر ماضی سے جوڑ کے دیکھیں تو اس وقت مسلمان تو بس وہی بات ہے کہ جو نیچے کی بچی کھچی چیز رہ جاتی وہی بنے ہوئے ہیں. لیکن اس گئے گزرے دور میں بھی مسلمانوں میں سے اکثریت الحمدللہ یہ چاہتی ہے کہ اسلام پہلے، چاہتی ہے اسلام ابھرے، مسجدیں آباد ہوں، مدرسے آباد ہوں، سب چاہتے ہیں. لیکن کیوں نہیں ہو پاتا؟ اس کی وجہ کیا ہے کہ ہم جو کہتے ہیں وہ ہمیں کیوں نہیں ملتا؟ کیونکہ اس کی قیمت نہیں دینا چاہتے، اور اس کی قیمت قربانی ہے. اور خاص طور پہ جب یہاں بات آ رہی ہے کہ وہ معاشرے، سوسائٹی، گھر داری، وہ دنیا داری کی چیزیں کہ جو خاص طور پہ بندے کی نمازوں پہ چوٹ ڈالیں، جو بندے کے دین کو کمزور کریں، یہ انسان کے پاؤں پکڑ لیتی ہے، ایمان کی کمزوری قدم پکڑ لیتی ہے. سب کو راضی رکھ سکتے ہیں، نہیں ناراض کر سکتے، لیکن کوئی ناراض ہوتا ہے تو وہ اللہ کی ذات ہوگی. اب دیکھیں چند منافق کسی معاشرے میں تھوڑے سے ہوتے ہیں، سارے نہیں ہوتے. اللہ کے نبی کے صحابہ مخلصین تھے، مٹھی بھر منافق تھے. 14-15 لوگوں کے نام تبوک کے موقع پہ پتہ چلے، دیٹس اٹ. ماشاءاللہ اتنا بڑا جمع غفیر صحابہ کرام کا تھا جب اللہ کے نبی دنیا سے گئے. حجت الوداع جو خطبہ حجت الوداع تھا، لاکھوں، 1,00,000 سے زائد صحابہ کرام آپ کے سامنے تھے. لیکن کتنے تھے منافق؟ مٹھی بھر. 1,00,000 کے مقابلے میں 14-15 کی کیا حیثیت ہے؟ آج بھی ایسا ہی ہے. مت سوچیں کہ امت مسلمہ پوری منافق ہو چکی ہے، الحمدللہ موجود ہیں. لیکن والمومنون والمومنات بعدہم اولیاء بعد ہونے کے باوجود کیوں یامرون بالمعروف اور ینہون عن المنکر نہیں کر پاتے، اس کی وجہ یہاں بتائی جا رہی ہے. صرف دعاؤں سے یہ کام کرنا چاہتے ہیں. ایمان ہے لیکن کم درجے کا ایمان ہے، ابھی اس درجے کا نہیں ہے جو ہونا چاہیے. ہاں، آپ دیکھیے نا کہ جیسے 100 واٹ کا بلب ہے، تو اگر آپ 98 والے واٹ میں بھی ڈال دیں گے اس بلب کو تو نہیں چلے گا، 2 واٹ کی کمی ہے صرف. اس طرح ایمان والوں کی کوششیں، سٹرگلز، ان کی ہمتیں ہیں، لیکن اس درجے پہ پہنچنے سے پہلے ہی ٹوٹ جاتی ہے ہمت، جہاں پہ اب بلب جلنا تھا، جہاں نور پھیلنا تھا، جہاں روشنی چلنی تھی. اس کے لیے رسک لینا پڑتا ہے، اس کے لیے قربانی کرنی پڑتی ہے، اور اس کے لیے اللہ سے خصوصی تعلق. کیا کریں بچے نہیں سنتے، کیا کریں دعا کریں بس، آپ کیا کریں وہ کریں. آپ دیکھیے ذرا امیجن کریں، سوسائٹی کو سوچیں، ایک مریض ہے اور ایک نیکی کی دعوت دینے والا شخص ڈاکٹر ہوتا ہے، ایسے ہی ہے نا. کسی جگہ سمجھیں کہ ملیریا پھیل گیا، अब कुछ लोग वहां के डॉक्टर होंगे, कुछ लोग बाहर से भी बुलवा लेते हैं इमरजेंसी कंडीशंस में कि आइए और इलाज कीजिए। अब आप देखें कि एक बीमार मुआशरे का इलाज आपने करना है। आप सब अपने आप को डॉक्टर समझें, खासतौर पर 10-12 पढ़ने के बाद तो इतना अंदर ईमान का बंदे के अंदर गलगला होने लगता है कि कुछ करने को दिल जाता है। जैसे बहुत एनर्जेटिक फूड बच्चे जब खा लेते हैं ना, ताकत वाली चीजें, तो फिर वो हाइपर हो जाते हैं। अब उनको कोक पिलाते हैं वो हाइपर होते हैं, चीनी खिलाते हैं सोने लगते हैं। तो इसी तरह हम जो कुरान पढ़ रहे हैं ना, ये हमारे अंदर अब अंदर हलचल मचा रहा है, हमारे अंदर इतनी एनर्जी है कि जब तक हम इसको निकालेंगे नहीं हम बेचैन होंगे। फिर एक वक्त आएगा हम और लेना छोड़ देंगे, नहीं स्ट्रेस हो गया, डिप्रेशन में चले गए, कर तो नहीं रहे, अमल तो नहीं कर रहे। कई लोग आपको होता है सूरत तौबा पढ़ते हुए कुरान छोड़ देते हैं पढ़ना, अल्लाह हमें उनमें ना करे, सिर्फ इस वजह से कि इतनी बीमारी है अंदर। बंद करो डॉक्टर पे जाना, ये तो है ही, सारी दवाइयां डॉक्टर हमें तो बीमारियां बताता है। कोई ऐसा डॉक्टर ढूंढो जो कहे नहीं तुम सब ठीक हो, सब ठीक हो, सब ठीक हो। कुरान एक डॉक्टर का काम करता है, वही इस किताब से दवा लेके जाएगा जो संजीदगी के साथ खुद को बीमार समझेगा। तो हमारे लिए जो काम है वो क्या है कि हमने यामरून बिल मारूफ व यनहून अनिल मुनकर कैसे करना है, व युकीमून सलात नमाजें अदा करनी है, अपनी नमाजों को सेट करना है, इस नमाज को अपनी जिंदगी में लाइए। आप घर में 100 काम करते रहे, जब आपकी नमाज का वक्त है आपके छुट्टी, ये मेरी ब्रेक है, कोई मुझे बॉदर नहीं करेगा, मेरा फोन बंद, मेरा कमरा बंद, मैं एक कोठरी में जा रही हूँ, डोंट डिस्टर्ब मी का बोर्ड बनाएं अपने घरों में और नमाजों के वक्त लगा दें अपने कमरों में, ये आपका मेरा हक है। कोई खाना, कोई मेहमान, कोई बच्चा, कोई शौहर, कोई नहीं हमारा ये हक ले सकता कि हम नमाज के वक्त में नमाज छोड़ दें और उसको लेके बैठे रहे। भू तू न सका, जब जकात का मौका आएगा सॉरी मैं नहीं सुनूंगी आपकी बात, ये मेरी जिम्मेदारी है, मुझे करना पड़ेगा, आप अपने का करें करें, ये मेरे पैसे हैं, मुझे करना है, इसकी डिसाइड करने लिए मैं हूँ, ये मेरा जेवर, मैं इसको रखूं के बेचूं, कोई मुझे नहीं रोक सकता। व युतीउन अल्लाह व रसूलहू, फिर अल्लाह और उसके रसूल की इताअत, ये काम करें तो ईमान बनता है। आप ऐसे समझें कि जैसे जिस्म के अंदर कैल्शियम भी होती है, प्रोटीन भी होती है, खून भी होता है, डिफरेंट चीजें होती है ना, किसी एक चीज की कमी आपको बीमार कर देती है, बिल्कुल करती है। आप देखिए नाखूनों के अंदर सफेदी आने लगती है तो कहते हैं कैल्शियम की कमी है, आंखों के इर्द गिर्द हल्के हो जाएं तो कोई और कमी आ जाती है। बिल्कुल जब ईमान वाले की जिंदगी में इन चीजों में से किसी एक चीज में कमी आती है, चेक करें, मैं भी अपने आप को और आप भी चेक करें, यकीन करें मुझे, जब दीन का कोई काम मुश्किल लगे ना, जैसे कोई काम में हर्डल आ रही है या नहीं हो रहा, तो एक फौरन जो मेरा मामला जाता है मेरा अपनी इनफिरादी इबादत की तरफ जाता है, उसमें मेरा क्या हाल है, अगर मेरी उसमें कमी है इसमें जरूर कमी रहेगी, इधर ऑर्गेनाइज नहीं हो पा रही तो मैं उधर कहीं डिसऑर्गेनाइज हूं, इधर माल लगाने को मेरा दिल नहीं कर रहा, अल्लाह के लिए कोई कुर्बानी करने को, कोई अपनी चीज छोड़ने को दिल नहीं चाह रहा, यकीनन मेरी कमी कोई उधर पैसे की है। इस तरीके से एक बंदा अपने आप को चेक करता है और होते होते फिर उस दर्जे पे आ जाता है कि उलाई का सैर खमहुमुल्लाह, अनकरीब उम्मीद है कि अल्लाह इन पर रहम करेगा। फिर भी कहा अनकरीब, उम्मीद रखो, हाँ अल्लाह के लिए तो उम्मीदें पक्की होती हैं, लेकिन यहाँ सीन का लफ्ज जो है ताकीद और मुबालगे के लिए आ गया, अल्लाह जरूर करेगा इन पे रहम। ऐसे लोग कमियों बेशियों के साथ दीन की तरफ चलते रहेंगे लुढ़कते पुढ़कते, अल्लाह नहीं ना कदरी करेगा, थोड़ी बहुत वक्त से बेवक्त हो गई, थोड़ी सी चीज इधर से उधर हो गई, कहीं चुप हो गए, कहीं बता दी बात, कहीं कुछ कर दिया, अल्लाह जरूर रहम करेगा। आज कौन है जो अल्लाह का रहम नहीं लेना चाहता, हर एक लेना चाहता है, लेकिन इस रहम को पाने के ये छोटे छोटे जीने हैं जो इस आयत में है, ये काम करें इतना रहम आ जाएगा अल्लाह ताला का हम पे कि कोई बंदा अपने आप को खाली नहीं महसूस करेगा। और अगर इसके बरक्स नहीं बात आ रही, नहीं हो रही, तो फिर अल्लाह को कुछ कहने की बजाय खुद को खुद के ऊपर देखना है, कहाँ कमी है, क्या कर सकती हूँ, कैसे ईमान बढ़ाऊं। आप कहते हैं कि नहीं अभी ईमान उस दर्जे का नहीं, मुआशरा है उसको सुधारने जा रहे हैं, क्या करें, जाके फौरन उनकी बुराइयों पे चोट करें, नहीं। कोई बीमार है ना, सबसे पहले जाके चेक करता है कि बीमारी क्या है, आप भी डायग्नोस करें अपने इर्द गिर्द असल मसला के इस बंदे का, ये बात क्यों नहीं दीन की मान रहा, ये क्यों दीन के रास्ते में रुकावट बना पड़ा है। फिर उसके बाद आप देखिए कि डॉक्टर्स जो होते हैं ना, वो इंसान की जिस्म में कुछ डेफिशिएंसीज होती हैं उसको पूरा करते हैं। छोटी सी एक मिसाल दे देती हूं, जैसे एक बीमारी होती है ना जिसमें दौरे पड़ते हैं, बाद लोग तो वो जिन निकलवाने भाग जाते हैं ना बाबों के पास, तो पता चलता है जी हिस्टेरिया के दौरे क्यों पड़ रहे हैं कि जिस्म में एक चीज होती है वो कम हो गई है तो उसको दौरे पड़ रहे हैं। अब वो उसको कुछ और पढ़ पढ़ा रहा है, लेकिन एक से अच्छा डॉक्टर होगा ना, वो सिर्फ वो गोली दे देगा, जब ये कैल्शियम या प्रोटीन या फलां चीज इसको खाएगी देखना इसका बॉडी सिस्टम जो बिल्कुल नॉर्मल हो जाएगा। हाँ, हम सबको भी अगर हकीकत में ये काम करना है ना, तो उसके लिए जाके चेक करना पड़ेगा किस चीज की कमी है। हमें पहले तो अपना ईमान बढ़ाना है ताकि बीमार मुआशरे के जरासीम हम तक ना लगे। सिसकते बिलकते मुआशरे को अगर हमने सहारा देना है ना, तो अपना ईमान बढ़ाएं। और ईमान कैसे बढ़ता है? इल्म से बढ़ता है। डॉक्टर्स को किताबें पढ़नी पड़ती है, आपको भी पढ़नी पड़ेगी। ये हो ही नहीं सकता कि आप इस दीन की खिदमत या इसकी मददगार बन जाएं और खुद ना हासिल करें। ये कभी नहीं हो सकता। ये जो मैं आपको पढ़ा रही होती हूँ ना, असल में ये रिफ्लेक्स एक्शनली मुझे अगले दिन की क्लास के लिए तैयार कर रहा होता है। कहने वाला दूसरे को तो शायद बीच में आवाज टूट जाए, रब्ता कमजोर हो गया, माइक काम करना छोड़ दे, लेकिन बोलने वाला खुद को जरूर सुन रहा होता है। तो हम में से हर बंदा जो वाकई चाहता है ना कि वो इस दीन से जुड़ा रहे, इल्म से जुड़े। आप यहाँ पढ़ने आ रहे हैं, पढ़ने में मदद कर रहे हैं, आप ग्रुप लेने आ रहे हैं, आप रिसेप्शन को देख रहे हैं, आप बेबी सिटिंग कर रहे हैं। जब कुरान का वक्त शुरू हो जाए, उस वक्त अगर आप इस वक्त में कोई और काम करते हैं तो आप अपने साथ खयानत करते हैं। आप यहां बैठ के आपके कुछ और ही नेकी का काम कर लूं, तस्बीह पढ़ लूं, चले सुन्नतें पढ़ लूं, चले अगली नमाज पढ़ लूं, पिछली पढ़ लूं, कोई और काम मैनेजमेंट का कर लूं, कोई पढ़ लूं, कोई लिख लूं, कोई पर्चा बना लूं, ये सारा कुछ मेरे अपने ऊपर मेरा जुल्म होगा। अब मैं बोल रही हूँ, मैं बोल रही हूँ, मेरे हाथ चल सकते हैं, मैं साथ कंप्यूटर पे ईमेल चेक कर लूँ, शायद आपको पता भी नहीं चलेगा, लेकिन ये मेरा खुद पर खयानत होगी। वो बातें मेरे कानों से टकराएंगी लेकिन मेरे दिल में नहीं जाएंगी। तो लिहाजा इल्म के साथ जुड़े, जितना जहां आपके इरादों में कमी होने लगे ना, फौरन आके तफसीर की क्लास में बैठ जाएं। छोड़ें काम तो खो देंगे, वो तो कभी खत्म नहीं होते। बन जाएगा कंटीन का सामान, बन खिला लेंगे जो होगा। ये मकसद नहीं है यहाँ आने का, हम सब यहाँ इल्म के लिए आए। हम दूसरों को बुला रहे हैं, आप कहते हैं लोग आते नहीं। पहले आप बताएं कि आप यहाँ आके भी सुनते हैं कि नहीं, आपका भी दिल इसमें लगा होता है कि नहीं होता। तो लिहाजा फिर इसके बाद आप देखिए कि इल्म को लेने के लिए जगह की जरूरत होती है। अल्लाह ने दे दी अल्हम्दुलिल्लाह, एक फोरम मिल गया, एक जगह मिल गई, अल्लाह ने हमारी औकात से ज्यादा हमें दिया, क्या कितनी बड़ी नेमत है। हम यही बात कहीं बाहर बैठ के कर रहे होते जहां बसों का शोर होता, रिक्शों की आवाजें आती, नहीं कर सकते थे ना। कभी कभी ऐसा भी होता है कि वो चीज नहीं मिल पाती वक्ती तौर पे जो आला तरीन होती है, लेकिन जो ले लीजिए, जो है ले ले, एक्सीलेंसी नहीं तो कन्वीनियंस ही ले लीजिए, जो पॉसिबल है ले लो। जो लोग हर वक्त इस ख्वाहिश में होते ना कि ये होगा तो वो करेंगे, मिसाल देती हूँ कि एक किसी की बात याद आ जाती है, जब भी उससे कहना कि आपका कमरा नहीं ठीक या आपकी चीजें बिखरे, वो मेरा अपना कमरा नहीं है इसलिए मैं बड़ी डिसऑर्गेनाइज कर रही हूँ। अच्छा जी कमरा मिल गया, वो अब आपने मुझे राइटिंग टेबल नहीं लेके दी हुई तो मैं समझ नहीं आती किताबें कहाँ रखूं, अब वो भी आ गई। अब इसके साथ चेयर नहीं है, चेयर भी आ गई नहीं। अब ये कमरा बड़ा छोटा हो गया, मैं इधर से गुजरती हूँ तो मेरी टांगे खिलखिलाते, कहाँ तक जाओगे, कहाँ तक चलोगे है? वो कहते हैं ना कि ऊंट पे बैठेंगे तो गिरने का डर है, समंदर में चले जाओ तो डूबने का डर है, कहीं तो जाके रुकना पड़ेगा ना। तो लिहाजा जो है उसी में काम करना पड़ेगा, जो है उसी पे काम करना पड़ेगा। हम सारा दिन ये जोड़ तोड़ कर रहे होते अपनी जिंदगी की, ये काम ऐसे ना होता तो मैंने बहुत अच्छा आना था, ऐसे ही करना पड़ेगा। बात तो अपने छोटे बच्चों को कोस रहे होते, तुमने जरूर आना था, तुम्हारे साथ मैं दीन का काम नहीं कर सकती, इसी के साथ करना पड़ेगा आपको है। बस अपनी सेहत पे परेशान है, ये इम्तिहान है, यकीन करें इतने सख्त इम्तिहान है हम सबके ये कि तुम कहाँ तक चलते हो। अल्लाह तुम्हारा स्ट्रेस टेस्ट देख रहा है, कर रहा है। कभी डॉक्टर के पास जाए तो वो आपका स्ट्रेस चेक करते हैं, आप कितना कर सकते हैं, ब्लड प्रेशर लेता है, जब चीखें निकलने वाली होती हैं तो वो रिलीज कर देता है। ये दीन के रास्तों में जब हो तो मुस्कुराया करें कि मैंने अपना स्ट्रेस पास कर लिया, कामयाब हो गई हूं मैं इसमें। फिर अल्लाह ने आप देखिए कि इस काम के लिए सोहबत की जरूरत होती है, अल्हम्दुलिल्लाह कितने अच्छे साथी मिल गए। कभी सोचा था हमने कि मैं इतने दीन पे अच्छे साथी मिलेंगे, इतने मुखलिस, इतने जानिसार, इतनी हमारी मदद करने वाले। हम खुद भी अपने साथी, हमारे साथ बैठने ले भी साथी हैं। आप में से कोई आए और वो अकेला और दूसरा कोई क्लास में ना हो तो वो कभी ना यहाँ बैठ सके, वो कहेगा पता नहीं मैं ही बेवकूफ हूँ जो मैं आ गई हूँ और आज पता नहीं छुट्टी तो नहीं है। तो साथ रहने वाले, फिर ग्रुप लीडर्स, फिर टीचर्स, फिर हेल्पर्स, फिर आपके बच्चों को देखने वाले, ये सारे हेल्पर्स है ना। अल्लाह ताला ने हम सबको एक पूरा माहौल दे दिया है पीयर प्रेशर से निकलने वाला। हिम्मत पैदा करो, उठो, निकलो, मुश्किलात पे काबू पाओ करो। फिर आप देखिए कि जब हम कुरान पढ़ते हैं ना, तो इससे एक और फायदा भी होता है कि हमें अपनी खूबियां पता चलती है। पता चली आपको अपनी? कुरान से नहीं जुड़े थे तो कोयले की कान थे, कुरान से जुड़ गए तो हीरे की कान बन गए। वल्लाह ही इंसान अल्लाह कूड़े को उठा के यकीन करें कि खुशबू का ढेर बना देता है, ये उसकी शान है। अल्लाह बेकार इंसानों को, मैं कहती हूँ मेरे जैसे बेकार बंदे को अगर अल्लाह किसी के लिए हिदायत का जरिया बना सकता है तो अल्लाह हर एक को बना सकता है। हम कुछ नहीं, हमारी तो सिर्फ दुनिया होती है जिंदगी, हमने तो खुद को इतना सस्ता बेचा होता है, लेकिन अल्लाह हमें काम का बना देता है। वो कहते हैं ना कि तूने खरीद के अनमोल कर दिया, और नाम क्या थे? सोते, खाते, पीते, पढ़ते, कहीं डॉक्टर बन जाते, कहीं इंजीनियर बन जाते, और हर महीने लाखों कमाते और उससे ज्यादा गवाते। हमारी तो जिंदगी ये थी, एक बनता और एक हमारा जोड़ा उतरता, और एक सजाते और दूसरा सजाने की तमन्ना लेते। ये कोई जिंदगी थी? जिंदगी बेबंदगी शर्मिंदगी। इसके लिए इंसान जितना अल्लाह का शुक्र अदा करे। अब जब ये हम सारी आयतें पढ़ते हैं तो एक गम ये लग जाता है कि कैसे पता चले कि मैं मोमिन हूं कि मुनाफिक हूं, क्योंकि दोनों बातें सामने आई हैं। तो इसके लिए सबसे पहले वही तरतीब सामने रख लें, पहले देखें कि मेरी दोस्तियां किन से, अपनी सोहबत को पहचाने, मेरा उठना बैठना किन लोगों में, क्या नेकी का हुक्म देने वालों में उठती बैठती हूं या इससे रोकने वालों में बैठने लग गई हूं, हम किस काफिले के शिकार हैं, हाँ? क्या मेरी जात से बुराइयां फैल रही हैं कि खैर फैल रही है। और ये जो आयत मोमिनों वाली थी, अगर इसकी सिफात अपने अंदर ढूंढ ले तो खुशखबरी है, इंशाल्लाह आप देखेंगे कि पता चल जाएगा कि आप सही रास्ते पे जा रहे हैं, कोई ट्रैक बदलने की जरूरत नहीं, इंशाल्लाह ताला सीधे जन्नत में जाएंगे। एनकरेजिंग लोगों के साथ बैठा करें, कोई डिस्करेजिंग के साथ ना बैठे, हिम्मत तोड़ने वाले लोगों से कभी मशवरा ना किया करें, फिर इंशाल्लाह ताला आप देखेंगे कि अच्छे अच्छे मशवरे जिंदगी में आएगी, बहुत कुछ होगा। फिर एक और छोटी सी चीज इन आयतों के नाते से शायद किसी को फायदा दे, और वो क्या होता है कि बास लोग कहते हैं कि हम तो कुरान पढ़ रहे हैं, हमें तो ये बातें सारे सारी समझ आ रही हैं, अब हम अपने घरों में जाकर कैसे एक ही रंग में रंगे जाएं। मिसाल देती हूँ कि यहाँ सुनने वाले तो सब एक ही बात सुन रहे हैं, लेकिन जो ही क्लास खत्म होगी हर एक का डिफरेंट एंगल है जिंदगी का, घर का, रहन सहन, कोई और कोई ज्यादा खाने पीने पे फोकस करता है तो कोई घूमने फिरने पे करता है। अब कैसे इस एक ही नुस्खे को सबके ऊपर फिट करें कि हमारी जिंदगियों के अंदर खैर आ जाए, तो आप देखिए कि इसके लिए पहली बात है कि अल्लाह ताला से हिकमत मांगे, कि अल्लाह ताला हमें हिकमत दे। फिर साथ ही साथ अपने घर वालों को स्टडी करें, ये किताबें तो यहां स्टडी करते हैं ना, तो वीकेंड पे घर वालों को स्टडी किया करें। इस बंदे का मसला क्या है, किस चीज से ये खुश होता है? खाने से? खिलाओ फिर इसको खूब। बातें करने से? करो फिर खूब बातें। इसको घूमने का शौक है? चलो बैठो उसके साथ शौक पूरा कर दो। आइसक्रीम जिसको पसंद है ना, उसको आप एक कप खिलाएं, दो खिलाएं, छठा कप खिलाएंगे तो उसके लिए सजा होगी। इतना स्वार कर दे उनके ऊपर कि फिर वो खुद ही कहें कि थोड़ी देर मेरी जान छोड़ दो, हा? तो लिहाजा समझे, फिर आप उनकी चीजों पर गौर करें, आप फील करेंगे, यकीन करें कि जब माँ बच्चे का पेट भरवा देती है ना, जब बच्चा मुतमईन होकर सो, बच्चा सिर्फ दो बातों पर होता है मेरा ख्याल है, बाकी माओ को ज्यादा पता होगा, या तो बच्चा भूखा होता है, हा? या उसको सोना होता है, यानी भूख और नींद साथ ही कर ले, और या फिर वो गंदा होता है। कोई और भी वजह है बच्चे की? एक बहुत बड़ी वजह तो माँ भी होती है बच्चे का मसला रोने का, खाए हुए पे खिला रही है तो भी रोएगा वो, हाँ, सोए बच्चे को लाड करती जाएगी तो उठ जाएगा, हाँ, ये तो फिर माँ भोली है ना। लेकिन आम तौर पे आप देखें कि हर बंदे का कोई एक वीक पॉइंट होता है, फिर आप देखें कि उनके अंदर कौन सी चीज है जो जल्दी से छोड़ देंगे, मत उस चीज पे उनके हाथ डालें जो बिल्कुल उन्होंने हाथों बल्कि दांत की कुछलियों से दबाई हुई है, उन आदत पे काम ना करें। मिसाल है कि अगर किसी की आदत में, कोई भी मिसाल दे सकती है ना, कोई मिसाल छोटी मोटी ली जा सकती है, अपने अपने घरों में आप देख सकती हैं। अब सारे घरों में फिर मुख्तलिफ लोग होंगे, कहीं शौहर होंगे, कहीं बच्चे होंगे, कहीं सास ससुर होंगे, कहीं बहुएं होंगी, तो हर एक को चेक करें जो आदत अभी उनमें थोड़ी थोड़ी खराबी की है, ठीक है, पहले उस पर काम करें। ये या मरूना मारूफ, ये डंडा मारने वाला काम नहीं होता। आप कहते हैं ये आदत इसमें सबसे बुरी है, पकड़ लो। अब जिसने हाथों से भी एक चीज पकड़ी हुई है, साथ अपने बाजुओं को भी उकेड़ा हुआ है, दांतों से भी पकड़ी है, एफर्ट लगेगी, छोड़ दें, उसके लिए दुआ करें कि अल्लाह इसकी इस बुराई पे ग्रिप कम कर और पहले दूसरी तरफ ले लें। इंशाल्लाह आप देखेंगे कि आसानी होगी। एक और नुक्ता आपको बहुत फायदा देगा और वो क्या कि या मरू ना मारूफ पे पहले काम करें घर वालों पे, या नहौना निल मुनकर पे ना करें अभी। हमेशा हुक्म की बात सुनना आसान होता है, लेकिन जो चीजें ना पसंदीदा जिंदगी में होती है ना, उनसे रुकना बड़ा मुश्किल होता है। पहले अमर की बातें करें, यानी पहले आदात डलवाएं, नमाज शुरू कराएं, उनका अकीदे की इस्लाह करवाएं, अच्छी अच्छी बातें करवाएं जो नहीं है। फिर जब इस पे पक्के हो जाएंगे ना, फिर उसके बाद इंशाल्लाह बुराइयों पे बात करें। और जाते आपने कहा बंद करो टीवी और मैं टांगे तोड़ दूंगी और मैं इसका स्विच निकाल दूंगी, तो वो कहेंगे जाओ पढ़ा के देखो नमाजें, पढ़ के देखता हूँ पढ़ता हूँ कि नहीं पढ़ता। कभी ना करें। देखिये बिफरा हुआ शेर जो होता है ना, वो खाना खिलाने वाले का हाथ खा जाता है। और आपने कई मिसालें सुनी होंगी, खबरें आती रहती हैं। पहले भूख मिटाएं, पहले उनको न्यूट्रल करें। गुस्से का बंदा तो गुस्से वाले बंदे को तो पता ही नहीं होता कि वो तो अपने बच्चे को फेंक देगा सर पे आपके। बस बच्चों बापों को गुस्सा आता है, वो छोटे मुंह बोले बेचारे रोते बेचारे बच्चों को पकड़ के जमीन पे फेंक देते हैं, वो तो बीमार है। पहले तो उनका इलाज कीजिए, फिर इंशाल्लाह आप देखेंगे कि वो इस चीज में आपके अमर को कबूल कर लेंगे। फिर आप देखिए जब आप उनके यनहौन अनिल मुनकर पे आएंगी ना, तो उसके लिए भी वही तरीका इख्तियार करिए जो डॉक्टर्स का होता है। मिसाल देती हूँ, एक औरत है, जिस्म बढ़ गया, मोटा हो गया, मोटापा आ गया। अब कोई उसको देखता है और कहता है बहुत खाना लग गई, क्या हो गया, कपड़ों से बाहर आ गई, हाँ मोटी हो गई, आंखें देखो ऐसी हो गई, चुंदी हो गई है, मिसाल है। अब यही मोटी औरत जब एक डॉक्टर के पास जाएगी तो क्या करेगा डॉक्टर उसके साथ? जाते ही उसको क्या कहेगा? पहले बैठो इसका टेस्ट करते हैं, है? उसको डायग्नोस करेगा ना उसकी बीमारी क्या है, मशीन पे खड़ा कर देगा। वो मशीन वो बात खुद ही बता देगी जो आपने एक ताना देके बताई। जब वो आएगा देखेगा कहेगा वजन, भाई आपका वजन देख लीजिए कितना है। फिर वो उसको बता देगा कि देखें आपकी उम्र में ये चार्ट लिखा हुआ है, ये जो इस एज और इस कद के लोगों का ये वजन है। क्या उसको पता चल गया कि मैं मोटी हूं कि नहीं? लेकिन वो पहले बताने और इस दोनों में कोई फर्क है? जमीन आसमान का फर्क है। डॉक्टर ने उसकी सेल्फ रिस्पेक्ट करते हुए उसको उसका मर्ज बता दिया, उसको डैमेज नहीं किया। हम लोग बाज दफा या मरू ना मारूफ के बाद यनहौन अनिल मुनकर जब कर रहे होते हैं ना, तो साथ हम दांत भी पीस रहे होते हैं, साथ मुक्के भी मार रहे होते हैं हाथों से, और वो जिसको कहते हैं ना हमारी तेवरियां तो पहली चढ़ी रहती है, हा? इस तरह से हम अगले को कह रहे होते हैं कि हम तुम्हें खा जाएंगे। ये ना करें, जज्बात से अलग होकर तबलीग करें। जब हर कभी कभी जज्बात बहुत अच्छे होते हैं, जैसे कभी कभी यहाँ भी हम बड़े गुस्से में बात करते हैं ना, क्यों? कि अगर आपको आज प्यार से बात करती रहो तो आप तो सो गए आधी तफसीर के बाद। उस्ताद जो पढ़ाते हुए जरा गुस्सा या थोड़ा इमोशनल लाता है ना, उसका एक ये भी मकसद होता है कि उठ जाओ सोते हुए को जगा दो, है? लेकिन याद रखें कि हर वक्त जज्बाती बातें करना ये कभी भी बुराइयों को खत्म करने का तरीका नहीं। बिल्कुल जज्बात लेस, जिसको आप कह सकते हैं ना सेंटीमेंटल प्रूफ हो जाए, निकाल दें जज्बात। हम बात बाद में करते हैं, रोने पहले लग जाते हैं, मैं तुम्हें दूध नहीं बख्शूंगी, तो कहते हैं अम्मा ना बख्शे, आपने तो मुझे पिलाया भी नहीं। अब ये दूध ना बख्शने वाला ताना दे के जज्बात की बात करना, और शोहर के पास आए और रोने लग जाए आपके देखे कि मैंने आपके लिए कितनी कुर्बानियां सही, मैं आपके लिए अपना मुल्क छोड़ के इधर आ गई, तो कहेंगे तुम्हें तो खुद ही शौक था नॉर्वे आने का, अब मेरे परेशान कैसे चलाती हो? अब ये कमजोरियां होती है ना, तो जज्बात में ना आए, इसकी जगह दर्द पैदा करें। बाद लोग तबलीग कर रहे होते हैं ऐसे लग रहा होता है कि कंप्यूटर की स्क्रीन तोड़ के बाहर आ जाएंगे, यकीन करें। बाद तो ऐसे लग रहा होता है कि माइक को तोड़ के फेंक देंगे और टेबल से उधर जाके खड़े हो जाएंगे हाजरीन के अंदर, नहीं सुकून से। फिर लोगों की इज्जत नफ्स पे हमले ना करें, कभी गुस्सा आया तो उस वक्त अमर बिल मारूफ ना करें, लिख ले बच्चे पे जब बड़ा गुस्सा आया हुआ ना, बस कुंडी लगा के कमरे में बैठ जाएं थोड़ी देर के लिए जब तक कि आप ठंडी नहीं हो जाती, या उसको कहो के भी चले जाओ यहाँ से, क्योंकि वो जो लफ्ज आपके मुंह से निकलेंगे आप कभी रिकॉर्ड करके सुने तो आपको खुद भी शर्म आएगी। हमारी आंखों से जो आप महसूस करें ना कि आप बड़े गुस्से में और आपकी कोई मूवी बना ले और जो आप बोल रही है उसकी रिकॉर्डिंग हो जाए, दोबारा आप सुनना चाहेंगी? तो आप सोचो उस वक्त आप ये लग रही थी दूसरे को, अब वो मासूम बच्चा है या बड़ा हो चुका है या शौहर है जो भी है, उस वक्त वो तो खौफ ज्यादा ये था कि ये मैं बर्दाश्त क्या चीज कर रहा हूँ, ये मेरे सामने एक शक्ल क्या बनी हुई है, इसकी आवाजें कैसी हैं, हा? तो बदतमीजी और जुबान चिल्लाकर और हाथों से इशारे दे दे के जिसको कहते हैं छिबियां दे देकर ये तबलीग करना कोई दीन का ये कोई तबलीग नहीं होती। और फिर उसके बाद बिल्कुल एक और अंदाज भी होता है लोगों का दो टोक। हम तो खरी खरी कहते हैं, लगता लगे बुरा लगे तो नहीं। मेरी कल ही किसी से शायद परसों बात हो रही थी तो उन्होंने कहा कि अब तो बिल्कुल वो वक्त आ गया कि जहां बुराई देखो खड़े होके बताओ, कोई ढकी छुपी की बात जरूरत नहीं, कोई ढकी छुपी की बात नहीं, और अब ढकी छुपी तबलीग करने का वक्त नहीं रहा। मैं इस बात से जरा भी इत्तेफाक नहीं करती। शादी में लोग नाच रहे गा रहे और आप खड़े हो जाए तकरीर करने कि ये है और ये है, आपको भी लोग निकाल देंगे, कोई नहीं मानेगा। जिसको बुरा लगता लगे मैं तो अपनी बात करूंगी, ये अंदाज नहीं होना चाहिए। आप देखिए कि इसके लिए जो चीज सबसे ज्यादा इंशाल्लाह अल्लाह की तौफीक से लोगों को भी फायदा देगी और आपको इस मिशन में कामयाब करेगी वो आपका दर्द है। दर्द मंदी पैदा करें, इखलास के साथ जोटे। जो दुखे दिल से काम करता है ना उसकी बात से पता चलता है कि उसको दुख है, तकलीफ है। आप किसी को गलत काम करते देखें, आप सिर्फ अपने जज्बात पे काबू ना पाते हुए दो आंसू बहा के आ जाए उसके सामने, वो परेशान हो जाएगा, आपने क्या किया, मैंने कुछ गलत किया। ये बोली नहीं है आगे से, लेकिन इसकी आंखें बता रही थी कि मैंने सही काम नहीं किया या मैंने इसको गलत काम पे मजबूर किया। खामोश तकरीर ज्यादा अच्छी होती है। किफल के सामने एक औरत ने कोई लंबी चौड़ी कहानियां नहीं बयान की थी, या किफल इत्तकिल्ला, ए किफल अल्लाह से डर जाओ। ये एक जुमला बोल दें जब कोई आपको गुनाह पे मजबूर करे कि इत्तकिल्ला, अल्लाह से डर जाओ, बस। फिर आप ना अपनी फिर अपने से ना डराएं, पलट दें, हट जाएं पीछे, उसको थोड़ा खाली वक्त दें, सोचे कि मेरा हाल क्या है, फिर इंशाल्लाह आप देखेंगे कि फायदा होगा। आप देखिए कि हमारा आईना हमें हमारी कितनी खराबियां दिखाता है ना, शीशे में भी जाके देखें तो मुंह पे कितने दाग धब्बे हमें दिखेंगे, क्या कुछ दिखता है लेकिन मुंह से नहीं बोलता। इस तरह से आपने अपने साथियों का आईना बनना है, कुछ ना मुंह से बोले लेकिन आईना दिखा दे। खेल विद काइंडनेस, प्यार की मार दो, खामोशी की मार दो। हा? बस सब ऐसा होता है कि जब किसी को कोई टोके तो बाज दफा लोग इस बात को भी लेते हैं कि आप बहुत इंटरफेरेंस करते हैं, आप बहुत जजमेंटल हो गए हैं। तो आप देखिए कि किसी को मशवरा देना या हुक्म देना इसमें बहुत फर्क होता है। इस पे बहुत सारी बातें आगे होती जाएंगी, लेकिन आखिरी बात जिस पे हम इस टॉपिक को कंक्लूड कर सकते हैं और वो क्या है कि तबलीग के तीन दर्जे होते हैं, या अमरूना मारूफ और यानी अनिल मुनकर, इसी को कह लें या लफ्जों में तबलीग कर लें। एक होती इमेच्योर तबलीग, इमेच्योर समझते ना, जैसे उर्दू में क्या कहेंगे, बचगाना तबलीग कह लें इसको, हाँ बच्चों वाली। एक होती है मिडल दर्जे की, दरमियाने दर्जे की तबलीग, और एक होती है बेहतरीन तबलीग। जो लोग बचगाना तरीके से तबलीग करते हैं ना वो लोगों को गुनाहों से और ज्यादा करीब कर देते हैं, और उनके कहने पर ना लोग बुराई छोड़ते हैं ना भलाई का काम करते हैं। दूसरी तबलीग होती है मिडल तबके की, मिडल दर्जे की, दरमियानी बातें, कोई अच्छा तरीका है कोई बुरा तरीका है, कोई अच्छी है कोई बुरी। उसके नतीजे में अमूमन लोग नेकी का काम शुरू कर देते हैं, या मरूना बिल मारूफ मौसर हो जाती है, लेकिन यनहौना अनिल मुनकर में ये तरीका भी फेल हो जाता है। आज इसकी मिसालें बहुत, और आज का दौर अमूमन ऐसा है इल्ला माशाल्लाह के कोशिशों से, मौलवियों की, उलेमाए कराम की, दीन वालों की, दर्दमंदों की कोशिशों से अल्हम्दुलिल्लाह लोगों ने नमाजें पढ़नी शुरू कर दी होंगी, शिर्क छुट जाएगा, खराबियां निकलेंगी, लेकिन अभी यन होना निल मुनकर नहीं हो पा रहा। जो आखिरी दर्जा होता है ना वो है बेहतरीन दर्जे की तबलीग। उसका आफ्टर ऑल इफेक्ट क्या होता है कि लोग मारूफ को इख्तियार कर लेते हैं और मुनकर को छोड़ देते हैं। इसकी कोशिश करें, इंशाल्लाह आप देखेंगे कि जब आप दूसरों की गलतियों से सबक सीखने वाले बन जाएंगे ना तो आप वो काम नहीं करेंगे। जो गुनाह कर रहे हैं उसके हालात को भी सामने रखें, वो क्यों कर रहे हैं। आज के माहौल में नेकी करना आसान है गुनाह से रुकने की निस्बत, क्या करें, इस्तग़फार की रग़बत दिलाएं। ऐसे पसंद के काम छोड़ना पड़ते हैं जो सारे कर रहे होते हैं और हमें मुश्किल लगेंगे, तो ऐसे लोगों में फिर वो लोग इंसानों की गलतियां नहीं चुनते बल्कि उनको इंसान समझते हैं। अब देखिए कि इंसान और रोबोट में फर्क है ना, इंसान नरम दिल रखने वाली मखलूक है, लोहे का टुकड़ा नहीं है। नफ्स के तकाजों को शरीयत की लगाम पहनाना ये बहुत मुश्किल होता है, और यही असल में जिहाद है। इसके लिए नरमी चाहिए। एक नया नया नेकी की तरफ आया हुआ है वो बहुत दुखा होता है, वो तो पहले बेचारा आइसोलेटेड फील कर रहा है, वो तो पहले मुहाजिर बन चुका है इस वक्त, आज के दौर का मुहाजिर वो नहीं है जो घर छोड़ के आता है। آج کے دور کا مہاجر وہ ہے جو گناہوں کو چھوڑ کے آتا ہے، اس کے سامنے آپ انصار بن جائیے، سینے سے لگائیے، اسے ایک ایسے گروہ کی ضرورت ہوتی ہے جو اس کو سپورٹ کرے، سپورٹیو گروہ بنے، سہارا بنے، محبت بھرے ماحول میں گھیریں اس کو، پھر آپ دیکھیں گے کہ وہ کیسے آپ کے طرف آئے گا، اور انشاءاللہ تعالی اس کے لیے پھر کوشش کرتے جائیں گے، اور ہر وہ چیز جو آپ کو آسان لگ رہی ہے، آپ کہتے چھوٹی سی تو بات ہے، نئے آنے والے کو وہ چھوٹی نہیں لگ رہی ہوتی، ایک شخص تہجد میں بھی اٹھ کے نماز پڑھ رہا ہے اس کو مشکل نہیں لگ رہی الحمدللہ، آپ دیکھتے ہیں باہر برف باری ہو رہی ہے اور ایک شخص نماز کے لیے مسجد میں جا رہا ہے، اندر بیٹھے ٹھٹھر رہے ہیں، ہائے ٹھنڈ تو نہیں تھی، کہتے نہیں تھی، کس چیز کا فرق ہے، ایک گھر میں نہیں پڑھ پا رہا، ایک کو مسجد جا کے پڑھنا مشکل نہیں لگ رہا، تو یہ بات دیکھیں، کوئی دینی ماحول میں آنکھ کھول رہا ہے تو کوئی جو ہے وہ کسی کفر کے ماحول میں آنکھ کھول رہا ہے، بچوں کی طرح ٹریٹ کرے، چھ سال کا بچہ کیسا ہوتا ہے، اب دین کی طرف آنے والا بھی ہے، سات سال، پھر آپ دیکھیں گے کہ ایک وقت آئے گا کہ انشاءاللہ تعالی وہ چلیں گے۔ ہاں سب سے زیادہ فکر ہونی چاہیے تو اس شخص کے حال پہ ہو کہ جو کئی سال سے ایک ہی نیکی کے مقام پہ کھڑا ہے۔ دیکھیے چھوٹا بچہ پیدا ہوتا ہے نا تو گروتھ بڑھتی ہے نا، ہر سال بڑھتا بڑھتا ہے، لیکن اب آپ کی تو نہیں بڑھ رہی، دن بھر پھر کمی ہو رہے ہیں آپ، ہاں دانت بھی گئے، بال بھی گئے، کمر بھی جھکی، قد بھی چھوٹا ہوتا ہے۔ اسی طرح آپ دیکھیے کہ جب بچہ چھوٹے ہوتے ہوتے میں بڑھ رہا ہوتا ہے نا، تو نیکی اور تقویٰ کا سفر ہمارا بڑھنا چاہیے، پہلے پارے پہ تھے تو اب دسویں پہ آ گئے ہیں، تو گروتھ ہونی چاہیے نیکیوں میں، گناہوں کو کم ہونا چاہیے، ٹھیک ہے، لیکن ایک وقت آتا ہے گروتھ رک جاتی ہے، 17-18 سال 19 سال کی عمر کے بقاعد عمر بڑھنا چھٹ جاتا ہے اور ساری چیزیں چینج ہوتی ہیں، پھر ڈکلائن آنے لگتا ہے۔ تو بالکل اسی طرح سے جب ہم فطرت کو ساتھ لیتے ہوئے ان چیزوں پہ جائیں گے تو انشاءاللہ جو اللہ کے وعدے ہیں وہ سارے سچے ہیں۔